जी सबक देखिए भाई, किताबुल वसाया हिया ईजाबुन बाद अल मौती व नदुबत बी अकल मिन सुलुति इंद गिना व रसतिही अव इस्तिग्नाइहिम बी हिस्सतिहिम कतरकिहा बिला अहदिहिमा أي إن لم تكن الورثة أغنياء ولا يصيرون الأغنياء بحصتهم من التركة فترك الوصية أفضل وصحت للحمل وبه إن ولدت لأقل من مدته من وقتها. كتاب الوصايا، وصايا جمع ہے وصیتن کی، وصیتن کی، اور وصیت عربی زبان میں غیر سے کوئی فعل طلب کرنا تاکہ وہ اس کی غیر موجودگی میں سر انجام دے، چاہے زندگی میں ہو چاہے موت کے بعد. عربی زبان میں کسے کہتے ہیں؟ ہی طلب الفعل عن الغیر، غیر سے فعل کو طلب کرنا، لیفعلہ علی غیب منہ، تاکہ وہ اس کی غیر موجودگی میں اس کو سر انجام دے، چاہے حال حیاتی ہی و بعد وفاتی ہی، زندگی میں ہو اور اسی طرح موت کے بعد ہو. تو کسی سے کوئی فعل طلب کرنا کہ اس کی سر غیر موجودگی میں سر انجام دے. اور اصطلاح شریعت میں کسے کہتے ہیں؟ یہ آپ کے حاشیے میں تعریف دی ہوئی ہے، کہتے ہیں ہی تملیک مضاف الی ما بعد الموت بطریق تبرعی، کہ یہ تملیک ہے، کسی کو مالک بنانا ہے، مضاف الی ما بعد الموت، جس کی نسبت موت کے ما بعد کی طرف ہو. مثلا کوئی شخص مرتا ہے اور کہتا ہے کہ میرے مرنے کے بعد زید کو 1,00,000 روپیہ دے دینا، تو دیکھو یہ مالک بنا رہا ہے 1,00,000 روپے کا، اور نسبت کس وقت کی طرف کر رہا ہے؟ موت کے بعد کی طرف نسبت کر رہا ہے. تو یہ معنی ہے تملیک مضاف الی ما بعد الموت بطریق تبرع، تبرع کے طریقے پر، یعنی احسان کے طریقے پر. تبرع کہتے ہیں کوئی ایسی چیز جو کسی پر لازم نہ ہو، لازم نہ ہو. اب یہ زید کو 1,00,000 روپیہ دینا اس پر لازم نہیں تھا، اپنی طرف سے وہ دے رہا ہے. تو یہاں پر جو تملیک ہے وہ تبرع کے طریقے پر ہے. بات سمجھ میں آ رہی؟ یعنی احسان کے طریقے پر ہے. سوا ان کان عینن او منفعتن، یہ الفاظ یا بڑھا لیں یا یاد رکھیں ان کو. کیا تعریف ہو گئی اصطلاح شریعت میں؟ تملیک مضاف الی ما بعد الموت بطریق تبرع سوا ان کان عینن او منفعتن، سوا ان کا نعائنن او منفعتن. یہ الفاظ چاہے اگر نہیں ہے تو یہ بڑھا لیں، یعنی مالک بنانا، چاہے عین کا مالک بنائے چاہے نفع کا مالک بنائے موت کے بعد. عین کے مالک کی صورت میں نے بیان کر دی، کوئی شخص وصیت کرتا ہے میرے مرنے کے بعد زید کو 1,00,000 روپیہ دے دینا، تو دیکھو یہ مالک بنا رہا ہے عین کا، وہ جو 1,00,000 روپے ہیں ان کا مالک بنا رہا ہے. یا کوئی شخص کہتا ہے میرے مرنے کے بعد یہ گاڑی زید کو دے دینا، تو دیکھو یہ عین کا مالک بنا رہا ہے موت کے ماں بعد. اور کبھی کبھار صرف نفع کا مالک بنایا جاتا ہے. مثلا کوئی شخص کہتا ہے کہ میرے مرنے کے بعد میرا یہ جو غلام ہے 1 سال تک یہ زید کی خدمت کرے، تو دیکھا غلام کا مالک نہیں بنا رہا، صرف 1 سال کے لیے اس کے منافع کا مالک بنا رہا ہے، اس کی خدمت کا مالک بنا رہا ہے. تو یہ بھی کیا ہے؟ وصیت. تو وصیت جیسے عین میں ہوتی ہے اسی طرح منافع میں بھی ہوتی ہے. بات سمجھ میں آ گئی؟ تعریف لکھ لی کہ تملیک مضاف الی ما بعد الموت بطریق تبرع سواء کان عینا او منفعتا. عربی زبان میں کسے کہتے ہیں وہ بھی لکھ لیں بھائی. ہی طلب الفعل عن الغیر لیفعله علی غیب منه، ہی طلب الفعل عن الغیر لیفعله علی غیب منه حال حیاتہ و بعد وفاتہ، یہ کس فعل کو طلب کرنا ہے کسی غیر سے، کسی دوسرے سے، تاکہ وہ اس فعل کو کرے اس شخص کی غیر موجودگی میں، حال حیاتی ہی و بعد وفاتی ہی، اس کی زندگی میں اور اس کی موت کے بعد، بھائی وفات کے بعد. اچھا جی دیکھیے بھائی کتاب پر، کتاب الوصایا، تو یہ وصایا وصیت کی جمع ہے. کہتے ہیں یہ ایجاب ان بعد الموت، وصیت جو ہے یہ واجب کرنا ہے موت کے بعد، موت کے بعد واجب کرنا ہے، یعنی یہ اس کا اثبات جو ہے موت کے بعد ہوتا ہے، موت کے بعد تملیک وغیرہ کی نسبت کرنا. یہ ایجاب ان بعد الموت، یہ واجب کرنا ہے موت کے بعد، یعنی کسی کے لیے ملکیت کو یا نفے کو، یوں کو کہ یہ اس بات ان بعد الموت، یہ موت کے بعد ایک چیز کو ثابت کرنا ہے، یعنی غیر کے لیے ملکیت کو یا اس کے لیے منفعت کو یعنی نفے کو. تو دیکھو وصیت کرنے والا ایک چیز کو واجب کرتا ہے، میرے مرنے کے بعد ایسا کرنا، تو یہ واجب کرنا ہے کسی چیز کو موت کے بعد. مانا سمجھ میں آ گیا بھائی؟ اور پھر اس میں کسی شخص کو وصیت کی جاتی ہے، اس کو ذمہ دار بنایا جاتا ہے کہ میرے مرنے کے بعد ایسا کر دینا. تو دیکھا اس پر واجب کر دیا موت کے بعد ایک فعل کو کہ میرے مرنے کے بعد میرے مال میں سے 1,00,000 زید کو دے دینا، یا میری فلاں گاڑی زید کو دے دینا، یا میرے غلام کی ایک خدمت جو ہے وہ زید کے لیے کر دینا 1 سال موت، میری موت کے بعد. یہ مانا ہے یہ ایجاب ان بعد الموت، یہ واجب کرنا ہے موت کے بعد، یہ یوں ترجمہ کر لیں، یہ ثابت کرنا ہے موت کے بعد، یعنی کسی کے لیے عین کو یا منفعت کو. یا اور اسے بہتر ترجمہ کر لیں ہی ایجاب ان بعد الموت، کہ وصیت جو ہے وہ موت کے بعد ایجاب ہے، موت کے بعد ایجاب ہے. بھائی آپ بیع کرتے ہیں، بیع میں آپ نے پڑھا ہے ایک ہوتا ہے ایجاب اور ایک ہوتا ہے قبول، جو پہلا قول کرے اس کو کہتے ہیں ایجاب اور جو دوسرا قول کرے اس کو کہتے ہیں قبول. پہلا قول چاہے بائے کرے چاہے مشتری، مثلا بائے نے کہا کہ یہ گاڑی میں نے آپ کو 10,00,000 میں بیچ دی، یہ ہے ایجاب، اور مشتری کہے گا مجھے منظور ہے، مجھے قبول ہے، تو یہ ہوا قبول. یا مشتری ایجاب کر سکتا ہے، مشتری کہتا ہے میں نے آپ کی گاڑی 10,00,000 میں خرید لی، تو یہ پھر ایجاب بن جائے گا، اور بائے کہے گا مجھے منظور ہے، یہ کیا بن جائے گا؟ قبول. تو بیع میں کیا ہوتا ہے؟ ایجاب اور قبول ہوتا ہے. تو بیع میں ایجاب اور قبول ہوتا ہے، جو پہلا قول ہوتا ہے اس کو کہتے ہیں ایجاب، اور جو دوسرا قول ہوتا ہے اس کو کہتے ہیں قبول. اسی طرح یاد رکھو وصیت میں آگے چل کر آپ کو بتائیں گے کہ وصیت کے اندر بھی موسیٰ لہو، یعنی جس کے لیے وصیت کی گئی ہے، وہ شخص جس کے لیے، مثلا ایک شخص کہتا ہے میرے مرنے کے بعد میرے مال میں سے 10,00,000 روپے زید کو دے دینا، تو زید ہوا موسیٰ لہو، جس کے لیے وصیت کی ہے. اور آپ کو آگے چل کر بتائیں گے کہ موسیٰ لہو کا بھی وصیت کو قبول کرنا ضروری ہے، وہ قبول کرے گا تو اس کو 10,00,000 دیں گے، اگر وہ انکار کر دیتا ہے، رد کر دیتا ہے، تو پھر اس کو وہ مال نہیں دیں گے. تو معلوم ہوا وصیت کے اندر بھی ایک ایجاب ہوتا ہے اور ایک قبول ہوتا ہے. ایجاب کس نے کیا ہے؟ وصیت کرنے والے نے، جو مر گیا اس نے زندگی میں ایجاب کیا تھا کہ میرے مرنے کے بعد زید کو 10,00,000 دے دینا، تو یہ ایجاب ہے. اور پھر اس کے بعد زید اس کو قبول کرتا ہے یا رد کرتا ہے، وہ زید کی مرضی ہے. تو یہ موسیٰ کا ایجاب ہے. اور اس میں یہ بھی بتائیں گے کہ موسیٰ لہو، جس کے لیے، یعنی جیسے زید ہے جس کے لیے وصیت کی ہے، وصیت کرنے والے کی زندگی میں وہ اس کو قبول کرتا ہے یا رد کرتا ہے اس کا اعتبار نہیں، کیونکہ وصیت کب نافذ ہوتی ہے؟ موت کے بعد. تو موت کے بعد ہی پھر وہ قبول یا رد کر سکتا ہے. تو معلوم ہوا یہ جو وصیت ہوتی ہے یہ ایجاب کا نام ہے، لیکن کب ہوتا ہے یہ ایجاب؟ موت کے بعد. اور پھر اس کے بعد وہ جو موسیٰ لہو ہے اس کو قبول یا رد کا اختیار ہوتا ہے. بات سمجھ میں آ گئی؟ معلوم ہوا وصیت کس چیز کا نام ہے؟ ایجاب کا. اور یہ ایجاب کب ہوتا ہے؟ موت کے بعد، موت سے پہلے نہیں. ایک آدمی نے کہا تھا میرے مرنے کے بعد زید کو 10,00,000 دے دینا، तो जिंदगी में यह ईजाब नहीं है। यह ईजाब कब होगा? उसकी तरफ से मौत के बाद होगा। और कबूल और रद्द भी मौत के बाद ही जैद कर सकता है। तो वसीयत किस चीज का नाम है? मौत के बाद ईजाब का नाम है। यह माना है यह ईजाब उन बादल मौती के, वसीयत जो है वो मौत के बाद ईजाब का नाम है। तो ये तर्जमा कर लें कि यह ईजाब उन बादल मौती के, वसीयत जो है मौत के बाद इस बात का नाम है। ये यूं तर्जमा कर लें कि वसीयत जो है मौत के बाद वाजिब करने का नाम है। ये यूं तर्जमा कर लें कि वसीयत जो है मौत के बाद ईजाब का नाम है। जो भी तर्जमा आपको बेहतर लगे भाई। वरना दुबत भी अकल मीन सुलूसी। याद रखिए भाई, वसीयत जो है ज्यादा से ज्यादा सुलूस माल में की जा सकती है, सुलूस माल में की जा सकती है, और सुलूस माल से ज्यादा में वसीयत जायज नहीं, क्योंकि बाकी माल वारिसों का हक है। हां, अगर वारिस इजाजत दे दें तो फिर सुलूस से ज्यादा की वसीयत भी दुरुस्त है और उसको नाफिज कर दिया जाएगा, क्योंकि मान्या क्या चीज थी? वारिसों का हक। मसलन एक शख्स का कुल माल है 60 लाख रुपए और वो कहता है कि मेरे मरने के बाद 30 लाख रुपए बकर को दे देना, तो ये 30 लाख तो 60 लाख का निसफ है और वसीयत ज्यादा से ज्यादा कितने की जा सकती है? सुलुस की। तो लिहाजा सुलुस के अंदर ये वसीयत नाफिज होगी, यानी उस शख्स के मरने के बाद 60 का सुलुस वो कितना बना? 20 लाख। 20 लाख जैद को देंगे, 30 लाख नहीं देंगे। हां, अगर वारिस इजाजत दे देते हैं कि हां नहीं दे दें, इसको 30 लाख ही दे दें, तो फिर 30 लाख उस वसीयत जिसके लिए की उसको दे देंगे और बाकी माल वारिसों का हो जाएगा। तो वसीयत ज्यादा से ज्यादा कितने की जा सकती है? सुलुस माल की, सुलुस माल की। अब मुस्तहब क्या है? मुस्तहब याद रखो, सुलुस तो ज्यादा से ज्यादा है, मुस्तहब यह है कि सुलुस से कम की वसीयत करे ताकि ज्यादा माल वारिसों के लिए बच जाए, ताकि मुरिस के मरने के बाद वो अपनी गुजर बसर आराम से कर लें, उनकी वो अपनी जरूरियात पूरी कर सकें, और जितना माल ज्यादा उनके लिए छोड़ दें उतना वो आसानी से गुजर बसर कर सकेंगे भाई। और अगर वसीयत सुलुस की दूसरे को दे देते हैं फिर तो माल कम हो गया भाई। तो बहरहाल कर सकते हो वसीयत, लेकिन सुलुस तक जायज है और सुलुस से कम होनी चाहिए, यह मुस्तहब है। पूरा सुलुस नहीं बल्कि सुलुस से कम होना चाहिए, मुस्तहब है। अब यहां दो सूरतें हैं, या तो जो इसके वारिस हैं वो पहले से ही मालदार होंगे, या जो हिस्सा इनको मिलेगा इससे ये मालदार हो जाएंगे। पहले तो नहीं मालदार, लेकिन हिस्सा मिलेगा तो मालदार हो जाएंगे, यानी इतना माल ये छोड़कर जा रहा है। तो दो सूरतें हो गई, क्या या तो पहले से ही मालदार होंगे या माल मिलने से, ये वरासत मिलने से वो मालदार हो जाएंगे। एक ये सूरत हो गई भाई, एक सूरत। दूसरी सूरत ये है कि पहले से मालदार भी नहीं है और ये माल मिलने से भी कोई मालदार नहीं होंगे भाई। तो दूसरी सूरत ये है, तो अगर वो पहले से मालदार हैं या ये हिस्सा मिलने से वो मालदार हो जाएंगे, तो फिर सुलुस से कम वसीयत करना मुस्तहब है। सुलुस फिर भी नहीं करनी, सुलुस से कम वसीयत फिर मुस्तहब है। और एक सूरत यह है कि तर्क वसीयत मुस्तहब है, वसीयत करे ही ना, छोड़ दे वसीयत। अगर वो वारिस इसके मालदार नहीं और हिस्सा मिलने से भी मालदार नहीं होंगे, तो मुस्तहब यह है कि वसीयत करे ही ना, बिल्कुल छोड़ दे वसीयत को। बात समझ में आ गई? सुलुस से कम वसीयत मुस्तहब है कब? जब वारिस पहले से ही मालदार हो या माल मिलने से वो मालदार हो जाएंगे, तो मुस्तहब है वसीयत करना, लेकिन सुलुस से कम कम। बात समझ में आ गई? सुलुस से कम वसीयत। और अगर वारिस गरीब है, वो मालदार नहीं और ये हिस्सा भी इतना नहीं मिलेगा जिससे वो मालदार हो जाएंगे, तो फिर तर्क वसीयत मुस्तहब है भाई। देखो, वसीयत अगर आप करेंगे वसीयत जब इंसान करेगा किसी गरीब मोहताज को माल मिल जाएगा तो ये सदका हो जाएगा भाई, और सदके पर उसको अजर व सवाब मिलेगा। लिहाजा उसको मना तो नहीं किया जा सकता कि नहीं तुमने वसीयत नहीं करनी, क्योंकि वो क्या कर रहा है, अपने लिए आखिरत बना रहा है। जिंदगी में तो वो अगर ज्यादा नहीं भी बना सका, लेकिन कम अज कम मौत के वक्त वो अपने आखिरत कुछ बेहतर करना चाहता है, तो मुमानियत कोई नहीं, रुकावट कोई नहीं, लिहाजा वो सदका अपना माल कर सकता है। लेकिन ज्यादा से ज्यादा कितना कर सकता है, सुलुस कर सकता है, इससे ज्यादा नहीं, बाकी वारिसों का हक है भाई। तो लिहाजा जब वसीयत करेगा किसी को माल मिलेगा तो इसको सदके का सवाब मिलेगा, और अगर वारिसों को देगा तो फिर वारिसों में दो सूरतें हैं। वारिसों के लिए अगर छोड़ता है, वारिस या तो मालदार हैं या मालदार नहीं, भाई हिस्सा मिलने से मालदार हो जाएं या पहले से मालदार हों, बात एक ही है, तो उसको मालदार ही में समझ लें। जब हिस्सा मिलने से क्या हो रहे हैं, मालदार, तो चाहे पहले से मालदार हों या हिस्सा मिलने से मालदार हो जाएं, तो अब इस वक्त वसीयत अगर ये छोड़ देता है, सुलुस में तो इसका हक बन रहा है ना, वसीयत कर सकता है, ये अगर वसीयत छोड़ देगा तो गोया ये जायद माल भी अपने रिश्तेदारों को हिबा कर रहा है। क्या कर रहा है? एक होता है हिबा, एक होता है सदका। हिबा होता है तोहफा देना, तो जो मालदार को माल दिया जाए ना, जो अमीर है, मालदार है, यानी उसके पास ठीक अच्छी गुजर बसर हो रही है जिसकी, उसको अगर कोई शख्स माल देता है तो ये हिबा है, हिबा है। और अगर किसी गरीब और मोहताज को देता है तो ये सदका है। तो सदका जो होता है वो अल्लाह की रजा के लिए दिया जाता है, और हिबा में दूसरे की दिल जोई मकसूद होती है कि दिल उसका चलो खुश हो जाएगा। बात समझ में आ रही है? तो हिबा किसे कहते हैं? जो मालदार को दें, यानी जो फकीर और मोहताज नहीं है उसको आप माल दें तो ये क्या है? हिबा। आप बेशक इसको सदके का नाम दे दें लेकिन ये क्या है? हिबा है। और फकीर और मोहताज को जब आप माल दे रहे हैं, आप बेशक इसको हिबा का नाम दे दें लेकिन ये क्या है? सदका। तो मोहताज को माल देना ये है सदका, और मालदार को माल देना ये है हिबा। अब यहां रिश्तेदारों के अंदर भी यही सूरत है, अगर वो मालदार हैं या इस हिस्से से मालदार हो गए तो उनके लिए अगर वसीयत नहीं करता तो सुलुस किसके लिए छोड़ रहा है? अपने रिश्तेदारों के लिए, और वो तो मालदार हैं या मालदार हो गए हिस्सा मिलने से। अब हिस्सा छोड़ना गोया मालदार को हिस्सा देना, मालदार को माल दे रहा है, तो गोया ये हिबा हुआ। ये क्या हुआ? तो ये रिश्तेदारों पर हिबा हुआ। और अगर वसीयत करेगा तो गरीब को माल मिलेगा, वो क्या हो जाएगा? सदका हो जाएगा। क्या हो जाएगा? सदका हो जाएगा। लिहाजा हिबा से बेहतर सदका है, हिबा से बेहतर। बेशक रिश्तेदारों को हिबा कर रहा है और वो आम मुसलमान को हिबा से ज्यादा दर्जा है उसका, बात समझ में आ गई, उनकी दिलजोई होगी, लेकिन सदका वो तो खालिस अल्लाह की रजा के लिए है। तो एक है आम आदमी को अगर आम आदमी के लिए वसीयत करेगा वो क्या बनेगा? गरीब आदमी के लिए सदका। और रिश्तेदार जो मालदार हो गए या मालदार हैं उनके लिए हिस्सा छोड़ देगा तो वो क्या बन जाएगा? हिबा। तो सुलुस, ये जो सुलुस जिसमें ये वसीयत कर सकता है, तो वसीयत मुस्तहब ये है कि जब रिश्तेदार मालदार हैं या मालदार हो रहे हैं तो मुस्तहब ये है कि सदका कर दे, क्योंकि रिश्तेदारों के लिए छोड़ देगा तो वो हिबा बन जाएगा, और यकीनन सदका जो है वो हिबा से अफजल है। लिहाजा मुस्तहब यह है कि वसीयत कर दे लेकिन सुलुस से कम करे। बात समझ में आ गई? और अगर रिश्तेदार जो हैं वो गरीब हैं, मोहताज हैं, और ये हिस्सा मिलने से भी वो मालदार नहीं होंगे, तो फिर इस सूरत में वसीयत को तर्क करना मुस्तहब है। इसलिए क्योंकि अगर वसीयत करेगा तो गरीब को माल मिलेगा, सदका हो जाएगा, और अगर वसीयत को छोड़ेगा तो ये रिश्तेदारों को मिल जाएगा, और रिश्तेदार भी गरीब हैं तो ये भी सदका हो जाएगा। और नीज इसमें सिला रहमी भी है भाई, रिश्तेदारों के साथ एहसान है, नेकी है भाई, तो इसमें दो अजर मिल जाएंगे। तो लिहाजा अगर वो गरीब और मोहताज हैं तो क्या करे? रिश्तेदारों के लिए ही छोड़ दे, वसीयत दूसरे के लिए ना करे, क्योंकि रिश्तेदारों के लिए छोड़ देगा तो दो अजर मिलेंगे, किसी दूसरे के लिए वसीयत करेगा तो एक अजर मिलेगा। मसला समझ में आ गया। तो लिहाजा रिश्तेदार मालदार हों या हिस्सा मिलने से मालदार हो जाएं तो फिर वसीयत करना मुस्तहब है, लेकिन सुलुस से कम। और अगर रिश्तेदार गरीब हैं और हिस्सा मिलने से भी मालदार नहीं हो रहे तो फिर मुस्तहब क्या है, तर्क वसीयत, वसीयत ना करे, सारा उनके लिए ही छोड़ दे। बात समझ में आ गई। ये माना है वनदूबत भी अकल मीन सुलूसी, और मंदूब है वसीयत भी अकल मीन सुलूसी, सुलूस से कम में, इंद गिना वरासती ही, जबकि वारिस जो है वो मालदार हों। गिना कहते हैं मालदारी, मालदारी। उर्दू में एक लफ्ज है अमीर, एक अरबी में अमीर का माना वो सरबराह के होते हैं भाई, सरबराह। बात समझ, अमीरुल मोमिनीन, देखा यहां भी यह लफ्ज अमीर आ रहा है, तो ये सरबराह के माना में जो सरदार होता है, और उर्दू में अमीर का माना है दौलतमंद, तो अरबी में अमीर जो है वो दौलतमंद को नहीं कहते बल्कि उस सरदार को कहते हैं, तो उस अरबी में मालदार को गनी कहते हैं। क्या कहते हैं, गनी। तो गीना का माना हुआ मालदारी। तो कहते हैं वना दुबत भी अकल मीना सुलूसी आइंदा गिना वारसती ही अविस्तिगना इहिम भी हिस्सती हिम, और मंदूब है वसीयत सुलूस से कम में, आइंदा गिना वारसती ही, जबकि उस शख्स के वारिस जो हैं वो मालदार हों, उनकी मालदारी के वक्त अविस्तिगना इहिम या उनके मालदार हो जाने के वक्त भी हिस्सतिहिम अपने हिस्से से, जब वो अपने हिस्से से क्या हो जाएं, मालदार हो जाएं, तो उस वक्त मुस्तहब यह है कि सुलूस से अकल वसीयत कर दे ताकि सदका हो जाए और इसको सवाब मिल जाए। कतर की हा आई तरकिल वसीयती, जैसे कि तर्क वसीयत मुस्तहब है बिला अहदिहिमा, जब इन दोनों में से कोई चीज ना हो। वसीयत मुस्तहब है जब रिश्तेदार क्या हो, जब वारिस क्या हो, मालदार हो या मालदार हो जाए हिस्सा मिलने से, इन दो चीजों के होते हुए सुलूस से अकल वसीयत मुस्तहब, जैसे कि वसीयत को छोड़ना मुस्तहब है जब इन दोनों में से कोई भी चीज ना हो, ना वो पहले से मालदार हैं और ना हिस्सा मिलने से मालदार होंगे। ये माना है कतर की हा, जैसे कि तर के वसीयत जो है वो मुस्तहब है बिला अहदिहिमा, इन दोनों के बगैर, यानी जब इन दोनों चीजों में से कोई भी ना हो, ना तो वो मालदार हो पहले से और ना हिस्सा मिलने से मालदार हो रहे हों। आई इल्लम तकुनिल वरसतु अग्निया, अगर वारिस जो है वो मालदार ना हो, वला यसीरून अल अग्निया अभी हिस्सतिहिम मिनत तरकती, और वो मालदार भी नहीं बनते अपने हिस्से की वजह से जो जो तरके में से है। फतरकुल वसीयति अफजलु, तो वसीयत को छोड़ देना अफजल है। बात समझ में आ गई यहां तक। अब यहां दो तीन लफ्ज याद रखना। वसीयत करने वाला उसको कहते हैं मोसी, स्वाद के साथ है, औसा यूसी ईसा अन, बाबे इफाल है वसीयत करना, औसा यूसी ईसा अन, इसी से इसमें फाइल का सीगा है, मोसी स्वाद के साथ, मीम व स्वाद या वसीयत करने वाला, और जिसके लिए वसीयत की है वो है मूसा लहू, मूसा लहू, और जो चीज वसीयत की है वो है मूसा बिही, मूसा बिही, और जिसको वसीयत की है, निगरान मुकरर किया है, वो है मूसा इलैह, मूसा इलैह। देखा, इसकी तरफ वसीयत की गई है। मसलन देखो, एक शख्स मरने लगा, उसने जैद को वसीयत की कि मेरे मरने के बाद अमर को ये गाड़ी दे देना मेरी। तवज्जो है, एक शख्स ने किसको वसीयत की, जैद को, कि मेरे मरने के बाद ये गाड़ी अमर को दे देना, तो अमर को गाड़ी मिलनी है, तो अमर हुआ मूसा लहू, عمر کیا ہوا؟ جس کے لیے وصیت کی، اور وصیت کرنے والا کون ہوا؟ موسی، وصیت کرنے والا. اور جو گاڑی جو دینی ہے جس کی وصیت کی ہے وہ ہے وہ موسی بہی ہے، وہ موسی بہی. اور زید کو نگران مقرر کیا، اس کو ذمہ دار بنایا، اس کو تو جس کو ذمہ دار بنایا ہے وہ ہے موسی الیہ. اور اسی موسی الیہ، موسیٰ الیہ بھی کہہ دیتے ہیں، اور زیادہ تر اس کے لیے لفظ وصی استعمال ہوتا ہے، وصیٌ، واو صاد یا مشدد ہے، وصیٌ. تو زید کون ہے؟ وصی، وصیت کرنے والا موسی. وہ گاڑی کیا ہے؟ موسیٰ بہی، جس چیز کی وصیت کی جائے وہ ہے موسیٰ بہی، اور جس کے لیے وصیت کی وہ ہے موسیٰ لہو. دیکھو ترجمے سے ہی پتا چل رہا ہے موسیٰ لہو، جس کے لیے وصیت کی گئی. اب دیکھیے آگے کہتے ہیں وصحت للحمل وبہی، اور صحیح ہے وصیت کرنا للحمل حمل کے لیے، وبہی اور حمل کی وصیت کرنا یہ بھی صحیح ہے، ان ولدت لأقل من مدتہ من وقتہا، اگر وہ حاملہ جنم دے دے اس مدت کے اندر جو کم ہو، من مدت ہی مدت حمل سے، من وقتها اے من وقت الوصیت وصیت کے وقت سے. یاد رکھو حمل کے لیے وصیت صحیح ہے. ایک شخص مرنے لگا اور اس نے مرتے وقت کہا کہ مثلا زید نے اس کو بتایا تھا کہ میری بیوی حاملہ ہے اور دعا کریں اللہ مجھے بیٹا نصیب فرمائے. بات سمجھ میں آ گئی. زید اس کا کوئی رشتہ دار نہیں ہے، تو وہ شخص جب مرنے لگا اس نے وصیت کی کہ زید کا جو حمل ہے، زید کا جو حمل ہے اس کی بیوی کے پیٹ میں، اس کو میری طرف سے میرے مال میں سے اس کو 10 لاکھ روپے دے دینا. بات سمجھ میں آ گئی. تو اب یہ حمل کے لیے وصیت کر رہا ہے، کہتے ہیں حمل کے لیے یہ وصیت درست ہے بشرطے کہ اس کی بیوی حاملہ ہو. اور پتہ کیسے چلے گا؟ کہتے ہیں کہ 6 ماہ سے پہلے وہ بچے کو جنم دیتے، کیونکہ اقل مدت حمل 6 ماہ ہے. ویسے تو بچے کی پیدائش عموماً 9 ماہ میں ہوتی ہے، لیکن اقل مدت حمل، کم سے کم مدت حمل، جس کے اندر پورے اعضاء والا صحیح سلامت بچہ پیدا ہو سکتا ہے وہ کتنی ہے؟ 6 ماہ. اس سے کم میں صحیح سلامت بچہ پیدا نہیں ہو سکتا. 6 ماہ میں اعضاء وغیرہ سارے بن گئے، پیدائش ہو جاتی ہے. آج کل بھی آپ سنتے ہیں دیکھتے ہیں، اگرچہ پھر اس کی زندگی کا بچتا ہے نہیں بچتا، کمزور ہوتا ہے بڑا، لیکن بہرحال اتنے میں صحیح بچے کی پیدائش ممکن ہے، اس سے کم میں ممکن ہی نہیں. تو لہذا اقل مدت حمل جو ہے اس سے کم، 6 ماہ نہیں، 6 ماہ سے کم کے اندر وہ بچہ پیدا ہو جائے. بات سمجھ میں آ رہی ہے؟ کیونکہ اول 1-2-3 ماہ تو حمل کا پتہ ہی نہیں چلے گا بھائی، 2-3 ماہ تک تو حمل کا پتہ بھی نہیں چلے گا. تو تاکہ پتہ تو چلے کہ یہ جس وقت اس نے وصیت کی وہ حمل موجود بھی تھا یا نہیں تھا، یہ نہ ہو بعد میں اس کی بیوی حاملہ ہوئی ہو، اس وقت حمل ہی نہ ہو. لہذا کیا کہا؟ 6 ماہ سے کم میں اگر حمل کو اس نے جنم دے دیا تو معلوم ہوا جس وقت اس نے وصیت کی تھی حمل موجود تھا، لہذا اس کو اس کا حصہ دے دیں گے. اور اگر اس کے بعد جنم دیتی ہے تو اس میں احتمال ہے، ہو سکتا ہے یہ بعد میں حمل آیا ہو، جس وقت وصیت کی تھی اس وقت حمل تھا ہی نہیں، تو پھر تو وصیت ہی لغو ہو گئی. بات سمجھ میں آ گئی؟ اسی لیے کیا قید لگا دی؟ 6 ماہ سے کم. 6 ماہ نہیں، 6 ماہ سے کم بھائی، کیونکہ حمل ہے تو کچھ وقت تو پہلے ہی گزر چکا ہے، تو 6 ماہ تو کم سے کم ہے، تو اس سے پھر کم ہو جائے گا بھائی. یا حمل کی کوئی وصیت کرتا ہے، حمل کی، مثلا ایک شخص ہے اس کی باندی حاملہ ہے، باندی حاملہ ہے، اور وہ وصیت کرتا ہے کہ یہ میری باندی کا جو حمل ہے یہ فلاں کو دے دینا. کس کو دے دینا؟ تو دیکھو اب حمل کی وصیت کر رہا ہے، حمل کی، تو یہ بھی درست ہے، لیکن اس میں بھی وہی شرط ہے بشرطے کہ وہ جنم دے دے اس حمل کو مدت حمل یعنی 6 ماہ سے کم میں، 6 ماہ میں نہیں، 6 ماہ سے کم میں جنم دے دے. तो कहते हैं वसहत लिल हमली, और सही है वसीयत लिल हमली, हमल के लिए भी, व बीही, भाई आया था ना मैंने लफ्ज याद करवाया था, मूसा बीही किसको कहते थे, जिस चीज की वसीयत की, वो गाड़ी क्या थी, मूसा बीही, तो यहां बीही आया, आई बिल हमली, आई सहत बिल हमली, हमल की वसीयत भी सही है कि किसी को दे देना। इन वलदत लि अकल्ल मिन मुद्दतिही, अगर वो औरत जन्म दे दे उस हमल को, लि अकल्ल मिन मुद्दतिही आई मिन मुद्दतिल हमली, मुद्दत हमल से कम के अंदर उसको जन्म दे दे, मिन वक्तिहा आई मिन वक्तिल वसीयति, जिस वक्त उसने वसीयत की थी उस वक्त से एतबार करना है, मौत के वक्त से नहीं एतबार करना, मौत के वक्त से नहीं, बल्कि जिस वक्त उसने वसीयत की थी। हो सकता है वो वसीयत करने के बाद 2 महीने जिंदा रहा, हो सकता है उसके बाद वो औरत हामिला हो जाए, तो वसीयत के वक्त तो हमल ही नहीं था, लिहाजा वसीयत क्या हो जाएगी, बातिल हो जाएगी। लिहाजा जरूरी है कि वक्त का एतबार किस वक्त से करें, जब वो वसीयत करे, मौत से नहीं। भाई मिन वक्तिहा आई मिन वक्तिल वसीयति, खुद बतला रहे हैं, कहते हैं इन्नमा तसिहुल वसीयतु इन वलदत लि अकल्ल मिन सित्तति अशहुरिन मिन वक्तिल वसीयति, कि वसीयत सही होगी अगर वो हामिला जन्म दे दे, लि अकल्ल मिन सित्तति अशहुरिन 6 माह से कम के अंदर, मिन वक्तिल वसीयति वसीयत के वक्त से, वल फर्क बैन अकल मुद्दतिल हमली व बैन अकल मिन मुद्दतिल हमली दकीकुन, यहां से फर्क बतला रहे हैं साहिब शरह विकाया भाई, कहते हैं एक है अकल मुद्दत हमल, तवज्जो है अकल मुद्दत हमल वो कितनी है 6 माह, और एक लफ्ज है अकल मिन मुद्दतिल हमल, मुद्दत हमल के मुकाबले में क्या हो, अकल हो, तो वो 6 माह से भी कम हो जाएगा, तो अकल मुद्दत हमल कितनी 6 माह, और मुद्दत हमल से अकल ये 6 माह से भी कम हो जाएगा। तो कहते हैं वल फर्क बैना अकल मुद्दतिल हमली व बैना अकल मिन मुद्दतिल हमली दकीक, इन दो लफ्जों में बड़ा बारीक फर्क है, अल अव्वल सित्तु अशहुर मिन वक्तिल वसीयति, पहला जो है वो 6 माह है वसीयत के वक्त से, अकल मुद्दत हमल, देखा अकल मुद्दत हमल कितना है 6 माह, तो वो 6 माह होगा वसीयत से, वसानी, और दूसरा जो है अकल मिन सित्तति अशहुरिन, वो 6 माह से कम है, 6 माह पूरे नहीं है, वही वल इस्तिस्नाउ, पीछे क्या आया था वसाहत, वसीयत सही है, वसीयत सही है, हुआ हिया और वसीयत भी सही है, ये उसी सहत के अंदर जो हिया जमीर आई थी, जो किसको राजे थी, वसीयत, क्या सही है वसीयत, ये हिया जमीर उसी वसीयत को राजे है, वसीयत भी सही वल इस्तिस्ना, और इस्तिस्ना भी सही। भाई इस्तिस्ना ये, एक शख्स हमल की वसीयत करता है कि मेरी ये जो बांदी हामिला है इसका हमल जैद को दे देना मेरे मरने के बाद, तो क्या ये वसीयत सही है या नहीं, अभी इन्होंने आपको बतलाया कि अगर 6 माह से कम ये हमल पैदा हुआ तो फिर ये वसीयत सही है, और जिस चीज के बारे में वसीयत या कोई आकद सही होता है उसका इस्तिस्ना भी सही होता है। लिहाजा एक शख्स कहता है मेरे मरने के बाद ये मेरी बांदी जैद को दे देना, लेकिन इसके पेट में जो हमल है वो जैद का नहीं है, वो जैद को न देना, तो हमल का इस्तिस्ना कर रहा है, क्या इस्तिस्ना करना सही है, कहते हैं हां भाई, जब अकेले हमल की वसीयत सही है तो उसका इस्तिस्ना करना भी सही है। तो कहते हैं वही वल इस्तिस्नाउ, और सही है वसीयत भी वल इस्तिस्नाउ और इस्तिस्ना भी, आई इन नमा तसिहुल वसीयतु वल इस्तिस्नाउ, वसीयत और इस्तिस्ना दोनों सही हैं, फी वसीयति भी अमतिन इल्ला हमलहा, बांदी की वसीयत में सिवाय उसके हमल के, बांदी की वसीयत में सिवाय उसके, जैसे उसके हमल की वसीयत सही थी इसी तरह हमल का इस्तिस्ना भी सही है। فإن كل ما يصح إفراده بالعقد يصح استثناؤه من العقد, यहां से एक जाब्ता बतला रहे हैं, जाब्ता यह है कि जिस चीज पर हकद अकेली, जिस चीज पर हकद सही हो उसका इस्तिस्ना भी सही, और जिसका अकेले हकद सही नहीं उसका इस्तिस्ना भी सही नहीं। فَإِن نَكُلَّ مَا يَسِحُ اِفْرَادُهُ بِالْعَقْدِ, کیونکہ ہر وہ چیز کہ صحیح ہے اس کو اکیلا کرنا, بِالْعَقْدِ عقد کے ساتھ, یعنی عقد میں اکیلے اسی چیز پر عقد کرنا, فَإِن نَكُلَّ مَا يَسِحُ اِفْرَادُهُ بِالْعَقْدِ, ہر وہ چیز کے صحیح ہو اس کو اکیلا کرنا عقد میں, یعنی اکیلے اسی چیز پر عقد کرنا جب صحیح ہو, تو یصح استثناؤه من العقد, تو اس چیز کا استثناء بھی صحیح ہے عقد سے. فاذا صحت الوصیت بالحمل صح استثناء الحمل من الوصیت, پس جب وصیت صحیح ہو گئی حمل کی تو صحیح ہوا استثناء حمل کا وصیت سے. بات سمجھ میں آ گئی. وَمِنَ الْمُسْلِمِ لِلزِمِّيِّ وَعَكْسُهُ, اور وصیت صحیح ہے من المسلمی مسلمان سے, لِلزِمِّي ذمی کے لیے, بھئی ایک مسلمان ہے وہ ایک غیر مسلم کے لیے وصیت کرتا ہے, وصیت صحیح ہے کیونکہ غیر مسلموں سے بھی احسان کا نیک سلوک کا حکم دیا گیا ہے تو وصیت کرنا صحیح ہے. یا اسی طرح کوئی غیر مسلم وصیت کرتا ہے مسلمان کے لیے تو یہ وصیت بھی صحیح ہے. لیکن ذمی کہا وہ غیر مسلم جو دار الاسلام میں رہتا ہے, اگر حربی ہے دار الحرب میں رہتا ہے, ان سے تو ہم حالت جنگ میں ہیں تو اس وصیت کا کوئی اعتبار نہیں, وہ باطل ہے. ہاں اگر حربی امان لے کر یہاں آیا ہوا ہے اور اب اس کے لیے وصیت کر دی ہے اور اسی میں اس کا انتقال ہو جاتا ہے تو پھر اس کے لیے وصیت صحیح ہے, مستامین کے لیے یعنی صحیح ہے. وَمِنَ الْمُسْلِمِ لِلزِمِّي وَعَكْسُهُ, اور مسلمان کی وصیت صحیح ہے ذمی کے لیے, وَعَكْسُهُ اور اس کا برعکس بھی صحیح ہے, یعنی ذمی وصیت کر دے کس کے لیے, ذمی وصیت کر دے مسلمان کے لیے, قَيَّدَ بِالزِمِّي, اس کو ماتن نے مقید کیا ذمی کے ساتھ, لِأَنَّ الْوَصِيَّةَ لِلْحَرْبِيِّ لَا تَجُوزُ, اس لیے کیونکہ حربی کے لیے وصیت جائز نہیں ہے, وہ جو دار الحرب میں رہتا ہے وہ کافر بھائی. وَبِالثُّلُثِ لِلْأَجْنَبِيِّ لَا فِي أَكْثَرَ مِنْهُ, جی وصیت زیادہ سے زیادہ کتنے میں کی جا سکتی ہے, ثلث میں, ثلث سے زیادہ کی اجازت نہیں. اسی طرح یاد رکھو وارث کے لیے وصیت نہیں کر سکتا. ایک شخص ہے وہ اپنے کسی وارث کے لیے وصیت کرتا ہے, مثلا چار پانچ بیٹے ہیں, ایک کے لیے وصیت کر دیتا ہے میرے مرنے کے بعد 5 لاکھ روپے اس کو دے دینا, نہیں بھائی نہیں, 5 لاکھ آپ کے اس بیٹے کو دیں گے تو باقی ساروں کے دیکھو وہ ناراض ہوں گے بھائی, بات سمجھ میں آ گئی. لہذا وارث کے لیے شریعت نے منع کیا ہے, معلوم ہوا یہ اپنے اس بیٹے کو ترجیح دینا چاہتا ہے باقی بیٹوں پر, نہیں بھائی, اللہ نے ان کا حق مقرر کیا ہے, ان کو وہی حصہ ملے گا جو اللہ نے مقرر کیا ہے. آپ کسی کو زائد دینا چاہتے ہیں, نہیں دے سکتے. ہاں زندگی میں, یہ تو مرض الموت وغیرہ میں, یہ تو وصیت کر رہا ہے موت کے بعد, زندگی میں دینا چاہتا ہے تو دے سکتا ہے کیونکہ یہ اپنے پورے مال کا مالک ہے. لیکن وہاں بھی فقہا لکھتے ہیں کہ مساوات کرے اولاد کے اندر, یہ ناراضگی کا باعث بنے گا بھائی, ان کے دل خراب ہوں گے, بات سمجھ میں آ گئی, تو لہذا وہاں مساوات کرے بھائی. اور زندگی میں یاد, یہ بھی یاد رکھنا, زندگی میں اگر مال تقسیم کرتا ہے تو موت کے بعد تو بیٹی کو نصف حصہ ملتا ہے بیٹے سے, لیکن زندگی میں مال تقسیم کرتا ہے تو فقہا فرماتے ہیں پھر برابر دے سب کو, بیٹیوں کو بھی اتنا ہی دے جتنا بیٹوں کو دے بھائی. بعض لوگ یہ مسائل آ کر پوچھتے ہیں کہ زندگی میں چاہتا ہوں سارا مال تقسیم کر دوں تو کیسے کروں گا, تو یاد رکھو یہ وہ چاہتا ہے میں اپنی میراث تقسیم کر دوں, تو فقہا جواب دیتے ہیں کہ میراث تو ابھی ہو ہی نہیں سکتی, میراث تو ہوتی ہی مرنے کے بعد ہے, آپ بس یوں کہیں آپ مال تقسیم کرنا چاہتے ہیں ابھی اولاد میں تو پھر برابری کرنا پڑے گی, آپ کو مساوات کا خیال رکھنا پڑے گا. ویسے تو اس کی مرضی ہے جس کو جتنا بھی دے دے, لیکن مساوات کا لحاظ رکھے, سب کو برابر دے بھائی. تو ضابطہ کیا پڑا کہ کسی کے لیے ثلث سے زیادہ کی وصیت جائز نہیں, اسی طرح وارث کے لیے وصیت جائز نہیں, اسی طرح یاد رکھیں قاتل کے لیے بھی وصیت جائز نہیں ہے. آپ نے پڑھا تھا کہ اگر وارث ہی مورث کو قتل کر دے تو وہاں حرمان میراث آتا ہے, اس کو وراثت نہیں ملتی, جب وراثت نہیں ملتی تو وصیت بھی وراثت جیسی ہی ہے, تو وصیت کے ذریعے بھی مال اب اس کو نہیں دیا جائے گا. ضابطہ سمجھ میں آ گیا. کہتے ہیں وَبِالثُّلُثِ لِلْأَجْنَبِيِّ لَا فِي أَكْثَرَ مِنْهُ أَيْ صَحَّتِ الْوَصِيَّةُ, وصیت صحیح ہے ثلث کے ساتھ اجنبی شخص کے لیے, لا فی اکثر منہ, ثلث سے زیادہ میں وصیت صحیح نہیں. ولا وارثه اور وصیت صحیح نہیں ہے اپنے وارث کے لیے، وقاتله اور اپنے قاتل کے لیے، مباشرتن، مباشر کا معنی میں نے کیا بتلایا تھا، کسی کام کو سر انجام دینے والا، تو کہتے ہیں وقاتله مباشرتن اور نہ اپنے قاتل کے لیے اس حال میں کہ وہ قتل کو سر انجام دینے والا ہو۔ بھئی دیکھو نا، ایک ہے قتل خطا، ایک ہے قتل بسبب، قتل بسبب، اور آپ نے پڑھا تھا قتل خطا کے اندر تو حرمان میراث آتا ہے، کسی نے تیر مارا تھا شکار کو اور پیچھے اپنے ہی مورث کو جا کر لگ گیا اور وہ مر گیا، تو یہاں حرمان میراث آئے گا، کیونکہ دلوں میں بدگمانی آتی ہے کہ شاید اس نے بہانہ شکار کا کیا اور جان بوجھ کر اس کو قتل کیا تاکہ مجھے جلدی سے جلدی میراث مل جائے۔ بات سمجھ میں آ رہی؟ لہذا وہاں حرمان میراث آتا ہے۔ لیکن اگر قتل بھی سبب ہے، مثلا اس نے راستے میں کوئی پتھر رکھ دیا تھا اور وہ گزرنے والا اس سے ٹھوکر کھا کر گر پڑا اور مر گیا، یا اس نے راستے میں کنواں کھودا تھا اور گزرنے والا اس میں گرا اور مر گیا اور وہ اسی کا مورث تھا، کون تھا؟ مورث تھا، تو اس صورت میں تو اس نے قتل کا فعل خود سر انجام نہیں دیا بھائی، لہذا اب وارث بنے گا۔ بات سمجھ میں آ گئی؟ تو قتل بسبب میں اس نے قتل کو خود سر انجام نہیں دیا، ہاں ایک فعل کیا تھا وہ قتل کا سبب بن گیا، تو یہاں حرمان میراث بھی نہیں اور یہاں حرمان وصیت بھی نہیں ہوگا۔ لیکن اگر کوئی قاتل خود سر انجام دیتا ہے، اس کو قتل کرتا ہے کسی بھی طریقے سے، تو وہاں حرمان میراث بھی ہوگا اور حرمان وصیت بھی ہوگا۔ تو کہتے ہیں وقاتله اور وصیت صحیح نہیں ہے اپنے قاتل کے لیے بھی مباشرتن، وہ قاتل جو کیا کرنے والا ہے، قتل کو سر انجام دینے والا ہے، یعنی جو سبب بننے والا ہے، اس کی بات ہم نہیں کر رہے۔ الا باجازت ورثته، مگر اس کے وارثوں کی اجازت سے، اگر وہ اجازت دے دیں پھر یہ وارث بنیں گے، اگر وہ اجازت دے دیں پھر یہ وارث بنیں گے۔ دیکھو تین مسئلے یہاں ذکر ہوئے، کسی اجنبی کے لیے ثلث سے زائد وصیت کی، تو انہوں نے بتلایا ثلث سے زائد کی اجازت نہیں، ہاں اگر ورثہ اجازت دے دیں تو پھر وہ زائد بھی ان کو دے دو، کیونکہ وارثوں کا حق تھا، انہوں نے اپنا حق خود ساقط کر دیا، تو پھر اس کو جتنی وصیت ہے سارا مال دے دیں گے۔ دوسری صورت کیا تھی اس متن میں، اپنے وارث کے لیے کیا کی ہے، وصیت کی ہے، تو یہاں بھی دلوں میں بدگمانی آتی ہے کہ یہ اس کو ترجیح دے رہا ہے، دوسروں پر زیادہ مال دینا چاہتا ہے، اس کا تو حصہ اللہ نے مقرر فرمایا ہے وہ بھی اس کو ملے گا اور یہ اس کو زائد بھی دینا چاہ رہا ہے، تو اسی لیے شریعت نے منع کر دیا کہ وارث کے لیے وصیت جائز نہیں، لیکن اگر وہ رسا اجازت دے دیں پھر دے سکتے ہیں۔ بات سمجھ میں آ گئی؟ اور اسی طرح قاتل کا مسئلہ ہے، قاتل میں البتہ اختلاف ہے، طرفین رحمہم اللہ فرماتے ہیں اگر قاتل کے لیے اجازت دے دیں ورثہ تو پھر اس کو وہ جو وصیت کی ہے وہ وصیت نافذ ہو جائے گی، اس کو وصیت دے دیں گے، جبکہ امام ابو یوسف رحمہ اللہ فرماتے ہیں کہ نہیں، قاتل نے قتل کیا ہے اور وارثوں کی اجازت دینے سے اس کا وہ جرم ختم نہیں ہو سکتا، وہ جرم ختم نہیں، باقیوں میں تو اور کوئی مانع نہیں تھا، باقیوں میں مانع کیا تھا، وارثوں کا حق، وارثوں نے اجازت دے دی تو سلو سے زائد بھی دے دو، وارث کے لیے وصیت تھی، مانع کون تھا، ورثا ہی تھے، ورثا نے اجازت دے دی تو دے دو، اور یہاں پر قاتل نے قتل کا فعل ایک جرم کیا ہے، لہذا امام ابو یوسف رحمہ اللہ فرماتے ہیں اگر وارث اجازت دے دیں پھر بھی اس کو وصیت کا مال نہیں دیں گے، وصیت نافذ نہیں کریں گے، جبکہ طرفین فرماتے ہیں کہ پھر دے دیں گے۔ بھائی کہتے ہیں قولہ، مصنف کا جو قول آیا نا مباشرتن، کہتے ہیں احتراز عن القتل تسبیبا، یہ احتراز ہے اس قتل سے تسبیبا جو سبب بن کر ہو، کحفر البیری، جیسے کنواں کھود دینا، یعنی راستے میں، بات سمجھ میں آ رہی ہے۔ وعند شافعی رحمہ اللہ تعالی تجوز الوصیۃ للقاتل، اور امام شافعی رحمہ اللہ فرماتے ہیں کہ قاتل کے لیے وصیت جائز ہے۔ وعلى هذا الخلاف اذا اوصى لرجل ثم انه قتل الموصي، اور اسی اختلاف پر ہے، एक शख्स ने एक अजनबी के लिए वसीयत की कि मेरे मरने के बाद इसको 10 लाख रुपए दे देना, और उसी अजनबी ने बाद में इसको कत्ल कर दिया, तो हमारे नजदीक ये कातिल है, वसीयत इसके हक में नाफिज नहीं होगी, इसके लिए वसीयत सही नहीं। जबकि इमाम शाफी रहमतुल्लाह फरमाते हैं कातिल के लिए वसीयत सही है। यह माना है वाला हाजल खिलाफी, और इसी इख्तिलाफ पर है, इदा औसा लिरजुलिन, जब किसी शख्स ने वसीयत की किसी आदमी के लिए, सुम इन्नहू कतल अल मूसी, फिर उसी अजनबी ने कत्ल कर दिया मूसी को, वसीयत करने वाले को, वला मिन सबीयिन, और बच्चे की तरफ से भी वसीयत सही नहीं है। हाजा इंदना, ये हमारे नजदीक है, हमारे नजदीक ये वसीयत जो है ना, ये तबर्रुअ है, एहसान है, अपनी तरफ से माल दे रहा है, और बच्चा तबर्रुअ का अहल नहीं, बच्चा तबर्रुअ का अहल नहीं, क्योंकि वो तो नासमझ है, जिंदगी में भी उसको माल देने का हुक्म नहीं है। शरीयत ने कहा है माल इसको कब देना, जब ये बालिग हो जाए, आकिल हो जाए, इससे पहले इसका माल इसके हवाले न करो, क्योंकि ये नासमझ है, अपना माल उड़ाएगा, खत्म कर देगा। तो बच्चा अहले तबर्रुअ नहीं है, वो किसी को अपना माल वैसे नहीं दे सकता, और ये जो वसीयत है ये तो तबर्रुअ है, लिहाजा बच्चा जब तबर्रुअ का अहल नहीं तो वसीयत का अहल भी नहीं है। इसी तरह मुकातब के बारे में बतलाएंगे, मुकातब भी अहले तबर्रुअ नहीं है। मुकातब वो है जिसको आका ने कह दिया कि तुम मसलन 3 साल में 30 लाख रुपए ले आओ तो फिर तुम आजाद हो, तो ये मुकातब आजाद आदमी की तरह होता है, जाएगा पैसे कमाएगा, तिजारत करेगा और लाकर अदायगी करेगा और अपने आप को आजाद करवाएगा। अब ये मुकातब जो है ये वसीयत करता है तो कहते हैं वसीयत नहीं कर सकता ये, क्योंकि ये अहले तबर्रुअ नहीं, इसने माल इकट्ठा करके लाकर अपने आप को छुड़वाना है, ये नहीं कि आका ने इसको छूट दे दी है तो अब ये माल खुद ही उड़ाना शुरू कर दे। अगरचे ये इतना माल छोड़कर मरा है जिससे बदले किताबत की अदायगी हो सकती है, इसके पास मसलन 40 लाख रुपए थे जब ये मरा और बदले किताबत तो 30 लाख था, और वो वसीयत कर रहा है तो वसीयत नाफिज नहीं, क्यों? अगरचे बदले किताबत उसने छोड़ा हुआ है लेकिन फिर भी अदायगी तो अभी तक नहीं की ना, जब तक अदायगी नहीं की ये अहले तबर्रुअ नहीं है, तो लिहाजा इसकी वसीयत नाफिज नहीं होगी। तो कहते हैं वला मिन सबीयिन, और बच्चे की वसीयत भी सही नहीं है। हादा इंदा ना, ये हमारे नजदीक है। व इंदा शाफिई रहिमहुल्लाह तजूज़ु, और इमाम शाफी रहमतुल्लाह के नजदीक जायज है। व मुकातबिन, और मुकातब से भी वसीयत सही नहीं है। व इन तारा का वफा अन, अगरचे वो वफा छोड़े, वफा यानी इतना माल जिससे बदले किताबत अदा हो सके, यानी पूरा बदले किताबत छोड़कर मरे, तब भी इसकी वसीयत सही नहीं। यह माना है वह मुकातबिन व इन तारा का वफान, और मुकातब की वसीयत भी सही नहीं है अगरचे वो पूरा बदले किताबत छोड़कर मरे। व कुद्दिमत दैन अलैहा, और दैन को मुकद्दम किया जाएगा वसीयत पर। भाई मैंने बतलाया था जब किसी शख्स का इंतकाल होता है तो सारा माल वारिसों को फौरन नहीं देते, पहले उसके कफन दफन का बंदोबस्त किया जाता है, उसके बाद उसके जो कर्जे हैं वो अदा करेंगे चाहे सारा माल ही क्यों ना खर्च हो जाए, और फिर उसके बाद जो माल बच जाएगा कर्जों के बाद उसके सुलुस में वसीयत नाफिज करेंगे और बाकी के 2 सुलुस वारिसों को दे देंगे, वो उसको आपस में तकसीम कर लें। तो ये जो दैन है ये मुकद्दम है वसीयत पर, क्योंकि दैन की अदायगी इसके जिम्मे वाजिब थी, फर्ज थी। भाई जिनसे पैसे लिए हैं पैसे अदा करे तो वो फर्ज था, और वसीयत ये तो नफल की तरह है, तबर्रुअ है, तो लिहाजा दैन को मुकद्दम करेंगे उसके बाद फिर वसीयत को देखेंगे। बात समझ में आ गई? ये माना है वकुद्दिमत दैन अलैहा, और दैन जो है उसको मुकद्दम किया जाएगा वसीयत पर। व तुकबल बाद मौतिही व बतला कुबूलुहा और रद्दुहा फी हयातिही। भाई याद रखिए, मूसा लहू, जिसके लिए वसीयत की, मसलन एक शख्स ने कहा मेरे मरने के बाद 10 लाख रुपए जैद को दे देना, तो जैद हुआ मूसा लहू, तो मूसा लहू के लिए भी वसीयत को कबूल करना जरूरी है। अगर वो रद्द कर देगा तो रद्द हो जाएगी, लेकिन ये कबूल और रद्द का एतबार मौत के बाद है, मौत से पहले नहीं। मरने से पहले उसने वसीयत की कि मेरे मरने के बाद जैद को 10 लाख दे देना, जिंदगी के अंदर जैद कहता है मुझे कबूल है, वो जो मूसा लहू है, या कहता है मुझे कबूल नहीं, तो इस कबूल और रद्द का कोई एतबार नहीं, क्योंकि वसीयत का सबूत कब होता है? मौत के बाद होता है। तो मौत के बाद आप देखेंगे वो कबूल करता है या रद्द करता है। अगर कबूल कर लेगा तो मालिक बन जाएगा, और अगर रद्द करता है, नहीं लेना चाहता, तो फिर रद्द हो जाएगी, फिर वो वारिस आपस में तकसीम कर लेंगे। तो कहते हैं वह तुकबलू बाद मौती ही, और वसीयत को कबूल किया जाएगा मूसी की मौत के बाद। व बतला कबूलुहा और रद्दुहा फी हयाती ही, और बातिल है वसीयत को कबूल करना या उसको रद्द करना उस मूसी की जिंदगी में। व बिही अय बिल कबूल यम लकू, और या युम लकू कह लें, व बिही अय बिल कबूली, बिही की हा जमीर किसको राजे कबूल, और कबूल के जरिए युम लकू वो जो माल होगा वो ममलूक हो जाएगा। या यूं पढ़ लें यम लिकू, व बिही अय बिल कबूल यम लिकू, और कबूल करने से मूसा लहू मालिक बन जाएगा। इल्ला इदा माता मूसी, हां एक सूरत है, एक सूरत में मूसा लहू के कबूल किए बगैर ही वो मालिक बनेगा, बाकी तमाम सूरतों में उसका कबूल करना जरूरी है। वो कौन सी सूरत? कहते हैं वो सूरत ये कि एक शख्स ने वसीयत की जैद के लिए कि मेरे मरने के बाद उसको 10 लाख रुपए दे देना, और फिर वसीयत करने वाले का इंतकाल हुआ, और जैद ने अभी कबूल नहीं किया था कि उससे पहले ही जैद का भी इंतकाल हो गया, तो अब ये जो वसीयत थी ये अब जैद ही का माल शुमार होकर उसके वारिसों में तकसीम हो जाएगा। और यूं समझा जाएगा कि जैसे जैद को इसको फसख करने का इख्तियार था इस वसीयत को, लेकिन उसने अपना हक इस्तेमाल नहीं किया, फसख इस्तेमाल नहीं किया, तो चीज उसकी हो गई। ये ऐसे ही है जैसे मुश्तरी है, मुश्तरी कोई चीज खरीदता है और 3 दिन के लिए खियार अपने पास रखता है। मसलन आपको किसी ने मजबूर किया कि ये मकान आप खरीद लें, आप कहते हैं कि भाई मुझे मकानों का तजर्बा नहीं है, लेकिन दूसरे ने इतनी तारीफ की, आपने कहा मैं खरीदता हूं लेकिन मुझे 3 दिन तक इख्तियार है, मैं अपने साथियों से मशवरा कर लूंगा, वो देख लेंगे, अगर उन्होंने तायिद कर दी तो फिर मैं बै को जायज करार दे दूंगा, और अगर उन्होंने कहा कि ये आपने अच्छी बयान नहीं की तो मैं रद्द कर दूंगा। तो चुनांचे आप मुश्तरी हैं, आपने अपने खियार के साथ एक चीज को खरीद लिया, तो मुश्तरी जब कोई चीज को खियार के साथ खरीदता है तो अब उसको इख्तियार है, चाहे उसको नाफिस करे और चाहे रद्द कर दे। और नाफिस करने से पहले ही अगर मुश्तरी का इंतकाल हो जाए तो अब वो चीज मुश्तरी ही की शुमार होगी। यूं समझेंगे इसको हक फसख था लेकिन इसने उस हक को इस्तेमाल ही नहीं किया, तो हक फसख खत्म हो गया उसके मरने से। तो यहां पर भी इसी तरह है, जब मूसी की वफात के बाद मूसा लहू का भी इंतकाल हो जाए और अभी उसने कबूल या रद्द नहीं किया था, तो खुद ब खुद ये चीज मूसा लहू की शुमार होकर उसके वारिसों की तरफ मुंतकिल हो जाएगी। मसला समझ में आ गया। वह बिही यमलिकू, और कबूल करने से मूसा लहू मालिक बन जाएगा। इल्ला इदा माता मूसी ही, मगर उस सूरत में कि जब वसीयत करने वाला मर जाए। सुम हुआ अल मूसा लहू, फिर वो यानी मूसा लहू भी मर जाए। बिला कबूल इन बगैर कबूल किए ही, फहुआ लिवारसती ही, तो फिर ये चीज जो है ये उसके वारिसों के लिए होगी। अली वारसतिल मूसा लहू, यानी मूसा लहू के वारिसों के लिए होगी। वलहू अन यरजिअ अन्हा बिकबूल सरीह औ फिअल यक्तउ हक अल मालिक अम्मा उसिब कमा मर्रा। याद रखिए वसीयत से रुजू करना भी मूसी के लिए जायज है। एक शख्स ने वसीयत की कि मेरे मरने के बाद ये गाड़ी जैद को दे देना, लेकिन 10 दिन बाद वो रुजू करता है और कहता है मैंने जो वसीयत की थी जैद के लिए इस गाड़ी की, मैं उसे रुजू करता हूं, ये गाड़ी जैद को न देना भाई, तो रुजू भी उसके लिए जायज है। बात समझ में आ रही है। लेकिन ये रुजू या तो साफ लफ्जों में रुजू करे, साफ सरीह अल्फाज में, जैसे मैंने अभी जिक्र किया, क्या कहता है कि मैंने जैद के लिए वसीयत की थी ये गाड़ी देने की, लेकिन देना नहीं अब उसको, मैं इस वसीयत से क्या करता हूं रुजू, यूं कह दे मैं उस वसीयत से रुजू करता हूं, बस ये साफ लफ्जों में क्या कर रहा है, वसीयत से रुजू कर रहा है। या कोई ऐसा काम कर लेता है जो दलालत कर रहा है कि ये रुजू कर रहा है, جو کیا کر رہا ہے، دلالت کر رہا ہے، تو پھر اس صورت میں بھی چاہے زبان سے نہ کہا ہو پھر بھی وصیت سے رجوع اس کو شمار کیا جائے گا. مثلا ایک شخص نے کیا کہا، میرے مرنے کے بعد یہ گاڑی کس کو دے دینا، زید کو، لیکن دو چار دن گزرے تھے اس نے وہ گاڑی اٹھا کر بیچ دی. تو جب گاڑی بیچ دی اس کا مطلب کیا ہے کہ وہ وصیت سے رجوع کر رہا ہے. تو صراحتن بھی رجوع کر سکتا ہے اور کسی اپنے عمل کے ذریعے بھی. پھر کس عمل کے ذریعے رجوع ہوگا اور کس عمل کے ذریعے رجوع نہیں ہوگا، تو آپ کو ایک ضابطہ بتلائیں گے. کہتے ہیں کتاب الغصب میں ہم نے ذکر کیا تھا، ہم نے تو اس حصے میں نہیں پڑھی لیکن اس کا جو پچھلا حصہ ہے کتاب الغصب اس شرع وقایہ کا، اس میں کتاب الغصب میں ہے، وہاں تفصیل بیان کرتے ہیں کہ یاد رکھو جب کوئی شخص کسی کی چیز غصب کر لیتا ہے، غصب کیا مانا، چھین لی، اس پر قبضہ کر لیا، تو غصب کر لی، تو یہ اس غاصب پر لازم ہے کہ اس چیز کو واپس کرے، اور اگر یہ چیز اس کے پاس ہلاک ہو گئی تو پھر اس صورت میں اس کو ضمان دینا پڑے گا. اور بعض صورتوں میں وہ چیز موجود ہوتی ہے لیکن غاصب اس میں اتنی تبدیلی کر دیتا ہے کہ اب اس کی واپسی ہو ہی نہیں سکتی. مثلا اس میں ایسی تبدیلی پیدا کی کہ اس چیز کا نام ہی بدل گیا، نام ہی بدل گیا. مثلا اس نے روئی غصب کی تھی اور اس نے روئی سے دھاگا بنا لیا، دیکھو نام ہی بدل گیا. وہ جو پہلے غصب کی تھی اس چیز کو لوگ کیا کہتے تھے، یہ روئی ہے، اور یہ جو چیز نئی شکل دے دی اس کو لوگ روئی نہیں کہتے، اس کو کیا کہتے ہیں، دھاگا. روئی کے منافع اور ہیں، دھاگے کے منافع اور ہیں. روئی کے ذریعے آپ اور کام لیتے ہیں، رضائی کے اندر بھرتے ہیں اور تکیے میں بھرتے ہیں اور کام لیتے ہیں، اور جبکہ دھاگے کے فائدے اور ہیں، اس کے ذریعے آپ کپڑا سیتے ہیں، آپ اس کے ذریعے کپڑا بناتے ہیں. تو بات سمجھ میں آ رہی ہے، تو روئی کے فائدے اور دھاگے کے فائدے اور. تو دیکھا ایک چیز کو جب کوئی شخص غصب کر لے اور اس کا نام بدل جائے یا اس کے جو بڑے منافع ہیں وہ بدل جائیں، تو یاد رکھو اس صورت میں بھی غاصب اس چیز کا مالک بن گیا، اب واپس نہیں کر سکتا، اب ضمان دینا پڑے گا. یہ اسی طرح ایک شخص نے دوسرے شخص کا دھاگا غصب کیا، دھاگا تھا بہت زیادہ، اور لا کر اس سے کپڑا بنوا لیا. تو دیکھو غصب کیا کیا تھا، دھاگا، اور چیز کیا بنا لی، کپڑا. تو دیکھو نام ہی بدل گئے، کپڑے کو لوگ دھاگا نہیں کہتے اور دھاگے کو لوگ کپڑا نہیں کہتے، یہ الگ الگ چیزیں ہیں اور ان کے فائدے الگ الگ ہیں. کپڑا پہننے کے کام آتا ہے اور دھاگا سلائی کے کام آتا ہے، پہننے کے کام نہیں آتا. تو جب بھی کوئی شخص کسی کی چیز غصب کر لے اور اس چیز میں اتنی تبدیلی کر دے کہ اس کا نام ہی بدل جائے یا اس کے جو بڑے منافع ہیں وہ بدل جائیں، تو اس صورت میں غاصب اس کا مالک بن جاتا ہے، اب وہ چیز واپس نہیں کر سکتا بلکہ اب اس کو قیمت کا ضمان دینا پڑے گا. یا تیسری صورت، ایک شخص نے کسی کی بکری غصب کر لی اور لا کر اس کو ذبح کیا، پکایا اور اس کا سالن بنا دیا. دیکھو نام ہی بدل گیا، جو غصب کی تھی وہ بکری ہے اور جو اب حالت ہے اب اس کو لوگ کھانا کہیں گے، سالن کہیں گے، اب اس کو کوئی بھی بکری نہیں کہے گا. اور بکری کے اور فائدے ہیں، اس سے تو دودھ وغیرہ حاصل ہوتا ہے اور کھانے کے اور فائدے، اس کو تو کھایا جائے گا. تو دیکھو نام بھی بدل گیا اور بڑے منافع بھی بدل گئے. تو جب غاصب کسی چیز میں اتنی تبدیلی کر دے کہ اس کا نام بدل جائے اور اس کے بڑے منافع بدل جائیں، تو غاصب اس چیز کا مالک بن جاتا ہے اور وہ چیز اب وہ واپس نہیں کرے گا بلکہ جو چیز غصب کی تھی اس کی قیمت دے دے گا. اسی طرح اگر غاصب جو ہے وہ جو چیز اس نے غصب کی تھی اس کا نام تو نہیں بدلا لیکن اس میں اس نے ایسی چیز ملا دی کہ اب دونوں الگ نہیں ہو سکتے، اب دونوں الگ نہیں ہو سکتے، تو اس صورت میں بھی یہ مالک بن جائے گا اور اس کو وہ قیمت کا ضمان دینا پڑے گا. مثلا اس نے ستو غصب کیا کسی آدمی کا، ستو لے آیا اور لا کر اس میں گھی ملا دیا. اب ستو میں جب گھی مل گیا، اب اس ستو سے گھی کو علیحدہ کرنے کی کوئی صورت نہیں، لہذا اب بھی قیمت کا ضمان دے دے گا. تو دیکھو اب چیز کا نام تو نہیں بدلا لیکن اس میں ایسی چیز ملا دی، ایسا اضافہ کر دیا جس کو اب جدا نہیں کیا جا سکتا. صورت سمجھ میں آ گئے؟ تو یاد رکھنا یاد رکھنا اتنی لمبی تفصیل بیان کی کہ ایک شخص کسی کے لیے وصیت کرتا ہے تو وہ وصیت سے رجوع بھی کر سکتا ہے، اور رجوع کے لیے ضروری ہے کہ صاف لفظوں میں کہے میں رجوع کرتا ہوں، یا کوئی ایسا فعل کر دے جیسا غصب والی چیزوں میں تبدیلی کرنے سے وہ واپسی کے قابل نہیں رہتی، اس جیسی کوئی تبدیلی یہاں کر دے، یعنی کوئی ایسا فیل کر دے جس سے اس چیز کا نام بدل جائے، اس کے منافع بدل جائیں، یا اس میں کوئی ایسی چیز ملا دی جو اس سے اب جدا نہیں ہو سکتی، تو اس کا مطلب ہے کہ یہ وہ کیا کر رہا ہے، وصیت سے رجوع کر رہا ہے. بات سمجھ میں آ گئے. تو کہتے ہیں وَلَّهُ، اور اسی کے لیے جائز ہے، اَن يَرْجِعَ عَنْهَا، کہ وہ رجوع کر لے وصیت سے، بِقَوْلٍ صَرِيحٍ، قول صریح کہتے ہیں صاف لفظوں میں، صاف لفظوں میں کہ وہ اسے رجوع کر لے صریح قول کے ساتھ، یعنی صاف لفظوں میں، او فعلن، یا ایسے فعل کے ذریعے. دیکھو فعل کا لفظ نکر آیا اور اس کے بعد یقطع فعل آ رہا ہے تو یہ اس کی صفت بنے گا، او فعل یقطع حق المالک، یا ایسے فعل کے ذریعے جو مالک کے حق کو کاٹ دے، عما غصبا، مغصوب چیز سے، اس چیز سے جس کو غصب کیا گیا تھا، اس سے ایسا فعل کر لے جو مغصوب چیز سے مالک کے حق کو کاٹ دیتا ہے، ایسا کوئی فعل کر لے تو اس کا مطلب ہے یہ وصیت سے رجوع کر رہا ہے. بات سمجھ میں آ گئی. پھر ترجمہ دیکھ لیں. وَلَهُ، اور موسی کے لیے جائز ہے، اَن يَرْجِعَ عَنْهَا، کہ وہ وصیت سے رجوع کر لے، بِقَوْلٍ صَرِيحٍ، صاف لفظوں کے ذریعے، او فعلٍ يَقْتَوْ حَقَّ الْمَالِكِ عَمَّا غُصِبَ كَمَا مَرَّ، یا ایسے فعل کے ذریعے جو مالک کے حق کو کاٹ دیتا ہے اس چیز سے جس کو غصب کیا گیا تھا، کَمَا مَرَّ، جیسے کہ یہ بات گزر گئی ہے، یعنی کتاب الغصب میں، وہ پچھلی جلد کے اندر ہے بھائی. قد مر فی کتاب الغصب قولہ، کہتے ہیں کتاب الغصب کے اندر مصنف کا یہ قول گزر چکا ہے کہ فَإِنْ غَصَبَ وَغَيَّرَ فَزَالَ اسْمُهُ وَأَعْظَمُ مَنَافِعِهِ زَمِنَهُ وَمَلَكَهُ، کہ اگر کسی نے غصب کی کوئی چیز وَغَيَّرَ، اور اس کو بدل دیا، فَزَالَ اسْمُهُ، پس اس کا نام بھی زائل ہو گیا، یعنی نام نیا نام آ گیا، نام بدل گیا، وَأَعْظَمُ مَنَافِعِهِ، اور اس کے بڑے منافع جو ہیں وہ بھی بدل گئے، زائل ہو گئے، زَمِنَهُ، تو وہ غاصب اس کا ضامن ہوگا، وَمَلَكَهُ، اور اس کا مالک بن جائے گا، اب قیمت دینا پڑے گی، وہ چیز نہیں دے سکتا. فَهَذَا تَغْيِيرُ رُجُوعٌ عَنِ الْوَصِيَّتِ، تو اس جیسی کوئی، تو یہ تبدیلی، یعنی اس طرح کی کوئی تبدیلی کر دینا موسی کی طرف سے، رُجُوعٌ عَنِ الْوَصِيَّتِ، یہ وصیت سے رجوع ہے. او یزید فی الموصى به ما یمنع تسلیمه الا به، یا وہ وصیت کرنے والا بڑھا دے، فی الموصى به، کس میں، موسى به، وہ چیز جس کی وصیت کی تھی، وہ چیز، مثلا کسی نے کیا کہا تھا، یہ ستو میرے مرنے کے بعد فلاں کو دے دینا، اور پھر اس میں خود ہی اس نے کیا کروا دیا، گھی ملوا دیا، تو معلوم ہوا یہ کیا کر رہا ہے، رجوع، یہ مانا ہے. او یزید فی الموصى به، یا وہ بڑھا دیتا ہے موسا بھی کے اندر، ما، وہ چیز، یمنع تسلیمہ الا بھی، جو مانع ہے اس کو سپرد کرنے سے مگر اس زائد چیز کے ساتھ ہی، اس کے ساتھ ہی دیا جا سکتا ہے، علیحدہ نہیں. کلت السویق بسمنن، سویق کہتے ہیں ستو کو، لتن کا معنی ہے ملانا، سمنن کہتے ہیں گھی کو، کلت سویق بسمنن، جیسے کہ ستو ملا دینا گھی کے ساتھ، والبناء فی دار او صابہا، یا تعمیر کر لینا، فی دار ایسے گھر میں، او صابہا، جس کی اس نے وصیت کی تھی. صورت یہ، ایک شخص نے دوسرے کے لیے وصیت کی تھی کہ یہ جو گھر ہے فلاں کو دے دینا، گھر یعنی وہ ایک زمین کا ٹکڑا تھا، زمین، کہ یہ گھر کس کو دے دینا، زید کو دے دینا، اور پھر بعد میں کچھ عرصہ گزرا تو موسی نے خود ہی اس میں ایک گھر بنوانا شروع کر دیا، معلوم ہوا یہ کیا کر رہا ہے، وہ رجوع کر رہا ہے، یہ ماننا ہے. वल बिना इफी दारिन औसा बिही, और जैसे कि तामीर करना ऐसे घर में औसा बिही जिसकी उसने वसीयत की थी, व तसरुफी युजील मिल्कहु, या कोई ऐसा तसरुफ करना जो इस मूसी की मिल्कियत खत्म कर दे, कल बैअ वल हिबती, जैसे कि बेच देना या हिबा कर देना। मूसी ने वसीयत की थी मेरे मरने के बाद ये गाड़ी जैद को दे देना, लेकिन उसने फिर गाड़ी बेच दी, तो ये तो इसकी मिल्क से ही निकल गई, लिहाजा ये मालूम हुआ वो वसीयत से रुजू कर रहा है, या ये गाड़ी उसने किसी और को तोहफे के तौर पर दे दी तो भी इसकी मिल्क से निकल गई, मालूम हुआ वो वसीयत से रुजू कर रहा है। तो ये माना है तसरुफी युजील मिल का हो, या ऐसा तसरुफ करना जो उस मूसी की मिल्कियत खत्म कर दे, कल बैअ वल हिबती, जैसे कि बेच देना और तोहफे के तौर पर दे देना, ला बिगसली अस्वाबिन औसा बिही, न के धोने से ऐसे कपड़ों को औसा बिही जिसकी उसने वसीयत की थी। एक शख्स ने वसीयत की थी कि ये जो चार कपड़े के थान पड़े हैं ये जैद को दे देना मेरे मरने के बाद, और फिर चंद दिन के बाद उसने कहा यह सारे थान धुलवा लो, तो थान धुलवाने से यह रुजू नहीं है, इसलिए क्योंकि क्योंकि कपड़े को जब किसी को दिया जाता है तो साफ सुथरा ही दिया जाता है, तो यहां हम कहेंगे वो धोकर साफ करके उनको देना चाहता है, तो यह रुजू नहीं है। बात समझ में आ गई। ला बिगसलिन, यानी ये रुजू नहीं है ऐसे कपड़ों को धोना जिनके बारे में वसीयत की थी देने की, वला बिजुहूदिहा, और वसीयत के इनकार से भी रुजू नहीं होगा, वसीयत के इनकार से भी। भाई एक शख्स ने वसीयत की थी जैद के लिए कि मेरे मरने के बाद जैद को ये गाड़ी दे देना, चंद दिन के बाद उसके पास उसका एक दोस्त आया बकर, बकर ने बातों बातों में कहा मैंने सुना है तुमने ये गाड़ी की जैद के लिए वसीयत की है, उसने कहा नहीं मैंने तो कोई वसीयत नहीं की, इनकार कर दिया, तो क्या इस इनकार को रुजू समझा जाएगा? तो इमाम मोहम्मद रहमतुल्लाह फरमाते हैं नहीं, ये इनकार रुजू नहीं, रुजू करना है तो साफ लफ्जों में रुजू करे। बात समझ में आ रही है, साफ लफ्जों में, जबकि इमाम अबू यूसुफ रहमतुल्लाह फरमाते हैं कि इनकार भी रुजू है, लेकिन फतवा इमाम मोहम्मद रहमतुल्लाह के कौल पर है कि इनकार रुजू नहीं है, इसलिए क्योंकि हो सकता है वो हर एक को नहीं बताना चाहता, बकर ने पूछा है इनकार क्या क्या माना, वो छुपाना चाहता है, वो नहीं बताना चाहता कि मैंने ये वसीयत किसके लिए की है, जैद के लिए, हर एक को नहीं बताना चाहता। बात समझ में आ गई। तो इनकार तो और भी किसी वजह से हो सकता है, जैसे मैंने एक जिक्र कर दी कि छुपाना होता है बाज औकात के, हर एक को एक बात नहीं बतलाना चाहता आदमी, रुजू करना है तो साफ लफ्जों में रुजू करना पड़ेगा। तो इमाम अबू यूसुफ रहमतुल्लाह फरमाते हैं कि इनकार भी रुजू है। इख्तिलाफ है भाई, इमाम अबू यूसुफ रहमतुल्लाह फरमाते हैं कि इनकार से भी रुजू हो जाएगा, इनकार भी क्या है दरअसल रुजू है, जबकि इमाम मोहम्मद रहमतुल्लाह फरमाते हैं कि नहीं इनकार रुजू नहीं है, इनकार और चीज है रुजू और चीज है। इमाम अबू यूसुफ रहमतुल्लाह फरमाते हैं कि ये जो रुजू होता है इसमें हाल की नफी होती है, तवज्जो है, ये जो रुजू होता है इसमें हाल की नफी होती है, यानी माजी में एक चीज थी एक वसीयत थी, अब आकर उसकी क्या कर दी, नफी कर दी, पहले कहा था गाड़ी दे दो अब कहता है गाड़ी मत देना, तो देखो माजी में था इस बात और फिलहाल क्या है उसकी नफी है, तवज्जो है। तो इमाम अबू यूसुफ रहमतुल्लाह फरमाते हैं कि ये जो रुजू होता है ये हाल की नफी होती है, हाल की नफी, और ये जो इनकार होता है इनकार का क्या माना कि मैंने पहले भी वसीयत नहीं की थी अभी भी वसीयत नहीं, तो ये माजी की भी नफी है और हाल की भी नफी। बात समझ में आ गई। रुजू क्या है सिर्फ हाल की नफी, और इनकार जो है हाल और माजी दोनों की नफी, तो जब रुजू के अंदर सिर्फ हाल की नफी से रुजू हो जाता है तो इनकार के अंदर तो माजी और हाल दोनों की नफी है, तो उसे तो बतरीके औला जो है रुजू होना चाहिए। दलील समझ में आ गई। जबकि इमाम मोहम्मद रहमतुल्लाह फरमाते हैं कि नहीं, कि रुजू और इनकार के अंदर मुनाफात है, दोनों इकट्ठे जमा हो ही नहीं सकते। रुजू क्या बतलाता है कि माजी में एक चीज थी अब नहीं है, और इनकार क्या बतलाता है कि माजी में भी एक चीज नहीं थी और फिलहाल भी नहीं। तो रुजू के अंदर इस बात माजी है और इनकार के अंदर नफी माजी है, माजी की नफी है। बात समझ में आ गई? तो रुजू में क्या है? माजी की तरफ सिर्फ नजर करो। रुजू के अंदर देखो, रुजू में फिलहाल तो नफी कर रहा है कि ना देना, लेकिन माजी में गोया क्या कहता है, मैंने वसीयत की थी। तो रुजू में क्या है? इस बाते माजी और हाल की नफी है, जबकि इनकार के अंदर माजी की भी नफी और हाल की भी नफी। तो दोनों में मुनाफात है। रुजू का माना है माजी के अंदर इस बात, और इनकार का माना है माजी के अंदर भी नफी। तो एक में माजी का इस बात है, एक में माजी की नफी है, तो ये दोनों जमा नहीं हो सकते। रुजू चाहता है माजी में था अब नहीं है, और इनकार बतलाता है नहीं माजी में भी नहीं था। तो ये तो दोनों एक दूसरे की जिद हैं। रुजू और चीज, इनकार और चीज है, दोनों एक वक्त हो ही नहीं सकते। या तो माजी में होगा या नहीं होगा। अगर माजी में था तो फिर तो ये रुजू है, और अगर माजी में भी नहीं था फिर कैसे रुजू है भाई? बात समझ में आ रही? रुजू चाहता है माजी में इस बात, और इनकार तो माजी में इस बात नहीं चाहता। तो रुजू तो तभी होगा जब पहले एक चीज हो, फिर क्या करें? इनकार करें। और इनकार के अंदर तो पहले से एक चीज को मान ही नहीं रहे, जब मान ही नहीं रहे तो फिर नफी कैसे होगी उसकी? बात समझ में आ गई? ये मानना है वला भी जुहू दिहा, और वसीयत का इनकार करने से भी रुजू नहीं होगा। खिलाफन ली अबी यूसुफ रहिमहुल्ला, बखिलाफ इमाम अबू यूसुफ रहमहुल्ला के। फइन्नल जुहूद रुजूउन इंदहू, इसलिए क्योंकि इनकार करना उनके नजदीक रुजू है। बात समझ में आ गई? وَتَبْطُلُ هِبَةُ الْمَرِيزِ وَوَصِيَّتُهُ لِمَنْ نَكَحَهَا بَعْدَهَا وَتَبْطُلُ هِبَةُ الْمَرِيزِ وَوَصِيَّتُهُ لِمَنْ نَكَحَهَا بَعْدَهَا اور باطل ہے ہبا کرنا مریض کا، یعنی وہ جو مرض الموت میں ہے، وَوَصِيَّتُهُ اور اس کا وصیت کرنا، لِمَنْ اس عورت کے لیے، نَكَحَهَا بَعْدَهَا جس سے اس نے نکاح کر لیا وصیت کے بعد۔ صورت مسئلہ یہ، ایک شخص نے ایک اجنبیہ عورت کے لیے وصیت کر دی، اور اجنبی کے لیے تو وصیت صحیح ہے، لیکن بعد میں اس نے اسی عورت سے نکاح کر لیا، اور یہ کس حالت میں سارا ہوا؟ مرض الموت میں۔ وصیت بھی کی اور وصیت کی کس میں؟ مرض الموت میں، اور پھر نکاح کر لیا، یا کوئی ہبا کیا، کوئی چیز تحفے، کوئی گاڑی تحفے کے طور پر دے دی، وہ اجنبیہ تھی، اور پھر اسی عورت سے نکاح کر لیا۔ تو کہتے ہیں دونوں باطل ہیں، ہبا بھی باطل اور وصیت بھی باطل، کیونکہ یہ مرض الموت میں ہے، اور مرض الموت میں وارثوں کا حق مال کے ساتھ متعلق ہو جاتا ہے۔ اور اس نے اگرچہ یہ جو ہبا کیا ہے اور وصیت کی ہے، یہ اجنبی کے لیے کی ہے، اور اجنبی کے لیے وصیت صحیح ہے، لیکن بالآخر اس نے نکاح کر لیا، اور جب نکاح کیا تو وہ عورت اس کی بیوی بن گئی، وہ اس کی وارثہ بن گئی، اور وارث کے لیے تو مرض الموت میں نہ ہبا صحیح ہے نہ اس کے لیے وصیت صحیح ہے۔ بات سمجھ میں آ گئی؟ وَتَبْطُلُ هِبَةُ الْمَرِيزِ وَوَصِيَّتُهُ، اور باطل ہے مریض کا ہبا کرنا، اور اسی طرح مریض کا وصیت کرنا، لِمَن نَكَحَهَا بَعْدَهُ، اس عورت سے جس سے ساتھ اس نے نکاح کر لیا وصیت کے بعد۔ اَيْ وَهَبَ الْمَرِيزُ لِمْرَأَةٍ شَيْئًا، ہبا کیا کسی مریض نے کسی عورت کو کوئی چیز، او اوصى لها بشیئن، یا وصیت کی اس کے لیے کسی چیز کی، ثم تزوجها، پھر اس عورت سے اس نے نکاح کر لیا، ثم مات، پھر وہ شخص مر گیا، تو تبطل الہبۃ والوصیۃ، تو اس کا ہبا اور وصیت دونوں باطل ہیں۔ لأن الوصیۃ ایجاب بعد الموت، اس لیے کیونکہ وصیت جو ہے وہ اس بات بعد الموت ہے، موت کے بعد ایک چیز کو واجب کرنا ہے۔ وعند الموت ہی وارثۃ له، اور موت کے وقت تو یہ عورت اجنبیہ نہیں ہے بلکہ اس کی وارثہ ہے۔ وأما الہبۃ، اور باقی ہبا جو ہے، ف फहिया व इन कानत मुनजजतन, मुनजजा पढ़ लें या मुनजजा पढ़ लें, बाबे इफ़ाल पढ़ लें या बाबे तफ़ईल, दोनों का माना है एक चीज को पूरा कर देना, क्या कर देना,
पूरा
यानी तकमील तक पहुंचा देना। तो कहते हैं हिफा हिया हिबा जो है वह इन कानत मुन जजतन, अगरचे ये ताम हो जाता है। याद रखो हिबा जब कोई शख्स किसी को तोहफा देता है तो जब वो चीज उसके कब्जे में चली जाएगी तो हिबा ताम हो गया। हिबा क्या हो गया, ताम। सिर्फ कहने से वो मालिक नहीं बनेगा। आपने एक आदमी से कहा यह गाड़ी आज से आपकी हो गई, तो आपके कहने से वो गाड़ी का मालिक नहीं बना। हां जब गाड़ी आप उसके कब्जे में दे देंगे अब वो मालिक बन गया। तो हिबा ताम होता है, मुकम्मल होता है, किसके जरिए, कब्जे के जरिए। तो यही बयान कर रहे हैं, कहते हैं हिबा जो है फहिया व इन कानत मुनजजतन, अगरचे वो ताम हो गया है, औरत ने उस चीज पर क्या कर लिया है कब्जा, तो वो तो उसी वक्त ताम हो गया, लेकिन फिर भी ये शख्स मरजुल मौत में है और मरजुल मौत में वारिसों का हक इसके माल के साथ मुतालिक होता है। लिहाजा इसलिए मरजुल मौत में जो हिबा है और वो भी दुरुस्त नहीं है, जबकि वो औरत अब इसकी वारिसा बन गई। तो कहते हैं व अम्मल हिबा, तो बाकी हिबा जो है फहिया व इन कानत मुनजजतन, अगरचे वो तकमील तक पहुंच गया, नाफिज हो गया, फहिया कल मुजाफती इलल मौती, तो ओ ही ये हिबा जो है मौत की तरफ मुजाफ है, अगरचे ये पूरा हो गया है फिर भी ये मौत की तरफ मुजाफ है, मौत की तरफ निस्बत की जाएगी, क्योंकि किस हालत में कर रहा है, मरजुल मौत में कर रहा है। और नीज इस ये जो मरजुल मौत में कर रहा है, तो मरजुल मौत में तो वारिसों का हक मुतालिक होता है, तो ये हिबा अगरचे ताम हो जाता है लेकिन यहां इस हिबा का हुक्म मौत के वक्त पक्का होगा, मौत के वक्त, और मौत के वक्त तो ये क्या है, वारिसा है, तो ये हिबा भी गोया वसीयत समझा जाएगा। क्या समझा जाएगा, वसीयत समझा जाएगा, और अभी बता दिया वसीयत तो वारिस के लिए दुरुस्त नहीं, तो लिहाजा ये हिबा जो किसके दर्जे में है, वसीयत के दर्जे में है, ये भी सही नहीं होगा। तो कहते हैं वह अम्मल हिबा तो फहिया व इन कानत मुनजजतन फहिया कल मुजाफती इलल मौती, और बाकी हिबा जो है तो वो अगरचे जो है वो कामिल हो गया है, तकमील तक पहुंच गया है, नाफिस हो गया है, फिर भी ये मुजाफ है मौत की तरफ, यानी इसकी निस्बत की जाएगी मौत की तरफ। लियान ना हुक्महा यतकर्ररु इंदल मौती, इसलिए क्योंकि इस हिबा का हुक्म जो है वो पुख्ता होगा, वो करार पकड़ लेगा, इंदल मौती मौत के वक्त। अला तारा क्या आप देखते नहीं हैं कि अन्नहा तब तुलु बिद्दैन मुस्तगरिकी, कि ये हिबा बातिल हो जाता है उस दैन की वजह से जो मुस्तगरिक हो। भाई देखिए मरजुल मौत के अंदर वारिसों का हक मुतालिक हो गया, अब कोई शख्स किसी को हिबा देना चाहता है तो ये हिबा सुलुस से मोतबर होगा, ये किसके दर्जे में है, वसीयत के दर्जे में, तो सुलुस से माल से अगर ये हिबा निकलता है तो निकाल लेंगे, दे देंगे उसको, लेकिन ये उसकी वसीयत की तरह शुमार किया जाएगा। बात समझ में आ गई, वसीयत की तरह, तो सुलुस से ज्यादा में नहीं नाफिज करेंगे। और अगर उस शख्स पर इतना देन है जिसने उसके सारे माल का इहाता किया हुआ है, फिर तो इसका माल ही कुछ नहीं बनता, तो फिर तो ये हिबा देना ही बातिल हो जाएगा, हिबा देना ही। मालूम हुआ ये हिबा किसके दर्जे में है, वसीयत के दर्जे में है। जैसे देन पूरे माल का इहाता कर ले तो जैसे उस वक्त वसीयत बातिल हो जाती है, इसी तरह ये हिबा भी बातिल। मालूम हुआ ये किसके दर्जे में, वसीयत के दर्जे में। अला तारा अन्नहा तबतुलु बिद्दैन मुस्तगरिकी, कि आप देखते नहीं कि ये जो हिबा जो है ये बातिल हो जाता है उस दैन की वजह से, अल मुस्तगरिक जो गर्क करने वाला है, यानी इहाता करने वाला है पूरे माल का। वाइंदा आदमी दैनी युअतबरु मिनस सुलुसी, और जिस वक्त दैन ना हो तो भी ये हिबा मुअतबर होगा, कितने में से, सुलुस में से। मालूम हुआ ये किसके दर्जे में है, वसीयत। बिखिलाफ इल इकरारी, बखिलाफ इकरार के, भाई इकरार इनके मुखालिफ है वो नाफिस होगा। मसलन एक शख्स ने एक अजनबिया औरत के लिए मरजुल मौत में इकरार किया और कहा कि मैंने इसका 10 लाख रुपया देना है, और फिर बाद में उसी औरत से निकाह कर लिया, तो ये इकरार लगव नहीं है। बात समझ में आ गई, کیونکہ جس وقت اقرار کیا تھا اس وقت یہ عورت وارثہ نہیں تھی. یہ معنی ہے بخلاف الاقرار فانه ان اقر لها, اس لیے کیونکہ اگر اس شخص نے اس عورت کے لیے اقرار کر لیا, ثم تزوجها, پھر اسے نکاح کر لیا, حیث یصح, اس حیثیت سے کہ یہ جو اقرار ہے یہ صحیح ہوگا. پیچھے کہا نا بخلاف الاقرار, بخلاف کس کے؟ اقرار کے. آگے کہہ رہے حیث یصح, اس حیثیت سے کہ یہ صحیح ہوگا, یعنی یہ ان کے خلاف ہے, یہ باطل نہیں ہوگا. لأنها عند الاقرار اجنبية, اس لیے کیونکہ یہ عورت جو ہے اقرار کے وقت اجنبیہ تھی, وارثہ نہیں تھی. آگے دیکھیے کا اقرار ہی و وصیت ہی و ہبت ہی لبن ہی کافرن او عبدن ان اسلم او اعتق بعد ذلك. بھئی یہی صورت, ایک شخص مرض الموت میں گرفتار ہے اور اس حالت میں وہ اپنے بیٹے کے لیے اقرار کرتا ہے یا وصیت کرتا ہے یا اس کو کوئی چیز تحفے کے طور پر دیتا ہے, یعنی ہبہ کرتا ہے, اور یہ بیٹا اس وقت کافر ہے یا غلام ہے, اور کافر اور غلام یہ دونوں مانع ارث ہیں. کافر ہے اگر بیٹا تو بھی وہ وارث نہیں بن سکتا کیونکہ دین الگ الگ ہیں, اور اگر بیٹا غلام ہے تو بھی وارث نہیں بن سکتا کیونکہ غلامی بھی مانع ارث ہے. بات سمجھ میں آ گئی؟ جیسے قتل مانع ارث ہے, قاتل وارث نہیں بن سکتا, اسی طرح دین کا الگ ہونا یہ بھی مانع ارث ہے, اسی طرح غلام ہونا یہ بھی مانع ارث ہے, غلام وارث نہیں بن سکتا کیونکہ غلام کو آپ جو کچھ بھی دیں گے وہ سارا وہ تو اس کے مالک کا ہو جائے گا, غلام تو کسی چیز کا مالک ہی نہیں بنتا, تو گویا مالک کو آپ مال دے رہے ہیں اور مالک تو وارث نہیں بنتا. یہاں پر بھائی بات سمجھ میں آ گئی؟ تو یہی صورت ہے, بیٹا کافر ہے یا غلام ہے, معلوم ہوا وہ وارث نہیں بن سکتا. اس حال میں وہ جو مریض ہے مرض الموت کے اندر, بیٹے کے لیے اقرار کرتا ہے یا بیٹے کے لیے وصیت کرتا ہے یا اس کو کوئی چیز ہبہ کرتا ہے اور پھر بعد میں بیٹا مسلمان ہو گیا مرنے سے پہلے یا بیٹا آزاد ہو گیا مرنے سے پہلے, تو یہ سب چیزیں باطل ہیں. کیوں؟ تو پہلے اقرار کو دیکھ لیں. آپ کہیں گے بھائی اقرار جب اس نے بیٹے کے لیے کیا تھا اس وقت تو بیٹا وارث ہی نہیں بن رہا تھا, تو اقرار صحیح ہونا چاہیے. جیسے پچھلے مسئلے میں عورت اجنبیہ تھی, اس وارثہ نہیں تھی, تو اس کے لیے اقرار صحیح تھا, بے شک بعد میں اسے نکاح کر لیا, بیوی بن گئی, موت کے وقت وہ وارثہ ہے, لیکن جب اقرار کیا تھا تب تو وہ اجنبیہ تھی. تو جواب یہ کہ یہاں بیٹا ہے, بے شک کافر ہے یا غلام ہے لیکن اجنبی تو نہیں, بیٹے والا رشتہ تو ابھی بھی موجود ہے, لہذا اس کے لیے اقرار صحیح نہیں ہوگا بھائی. اور اسی طرح بیٹے کو وصیت بیٹے کے لیے کی ہے یا اس کو کوئی چیز دی ہے, وصیت کب نافذ ہوتی ہے؟ موت کے بعد, اور موت کے وقت تو بیٹا وارث ہے اور وارث کے لیے تو وصیت صحیح نہیں, اور نیز بیٹے کو تحفے کے طور پر کوئی چیز دی ہے اور یہ جو ہبہ ہے مرض الموت میں یہ بھی کس کے درجے میں ہے؟ وصیت کے درجے میں ہے, اور جیسے بیٹے کے لیے وصیت صحیح نہیں تو یہ ہبہ بھی صحیح نہیں. تینوں مسئلے سمجھ میں آ گئے؟ اقراری ہی و وصیتی ہی و ہبتی ہی لبنی ہی کافرن, جیسے کہ کسی مرض الموت والے کا اقرار کرنا اور اس کا وصیت کرنا اور اس کا ہبہ کرنا, لبنی ہی اپنے بیٹے کے لیے, کافرن او عبدن, اس حال میں کہ وہ بیٹا کافر ہے یا غلام ہے, ان اسلم او اعتق بعد ذلك, اگر وہ اسلام لے آئے یا وہ آزاد کر دیا جائے اس کے بعد, یعنی مرنے سے پہلے, تو یہ سب باطل ہیں. اے ان اقر المریض او اوصا او وهب لابنه الكافر, اگر اقرار کیا مریض نے یا وصیت کی یا ہبہ کیا اپنے کافر بیٹے کے لیے, ثم اسلم الابن قبل موت الاب, پھر بیٹا مسلمان ہو گیا باپ کی موت سے پہلے, بطل ذلك كله, تو یہ سب باطل ہو گئے. یہ سب کیا ہو گئے؟ باطل ہو گئے. ہاں اگر وہ مسلمان نہیں ہوتا تو پھر صحیح ہے, پھر اقرار بھی صحیح ہو جائے گا اور وصیت بھی صحیح, وصیت کیونکہ بیٹا وارث بن رہا ہے
نہیں,
جب وارث نہیں بن رہا تو غیر وارث کے لیے وصیت ہوئی, پھر صحیح ہو جائے گی. بات سمجھ میں آ گئی؟ और हिबा हिबा वो भी वसीयत के दर्जे में है, तो जब बेटा वारिस नहीं बेटे के लिए वसीयत सही है तो फिर हिबा भी सही हो जाएगा। तो ये माना है बताला जालिका कुल्लुहू, तो उस वक्त ये सब बातिल हो जाएंगे। अम्मल इकरारो, तो इकरार जो है फली अन्नल बुनुव्वत क़ाइमतुन वक्त अल इकरारी, इसलिए क्योंकि बेटा होना वो तो मौजूद था इकरार के वक्त। फातुबिरा फिल इरसी तोहमतुल ईसारी, बस एतबार किया जाएगा वरासत के अंदर तोहमतुल ईसारी। ईसार का माना है तरजीह देना, तोहमत का माना है बदगुमानी भाई। बस एतबार किया जाएगा वारिस होने में तरजीह की तोहमत का, बेटा वारिस बन रहा है या नहीं। जब इस्लाम ले आया मौत के वक्त वसीयत की थी ना, लेकिन ये बाद में मुसलमान हो गया तो ये वारिस बन रहा है। अगर ये वारिस न बनता काफिर ही रहता, फिर तो वसीयत नाफिज करते हम सुलुस में, लेकिन ये तो मुसलमान हो गया ये वारिस बन रहा है। और आपने पढ़ा वारिस के लिए वसीयत जायज नहीं, क्यों नहीं जायज वसीयत? क्योंकि मालूम हुआ ये बेटे को ज्यादा माल देना चाहता है। ईसार का माने तरजीह देना, मालूम हुआ वो इस बेटे को बाकी बेटों और बाकी वारिसों पर तरजीह दे रहा है। तो ये तरजीह देने की बदगुमानी दिलों में आती है, हर एक के दिल में आएगा कि ये क्या करना चाहता है, बेटे को हम पर तरजीह दे रहा है, उसको ज्यादा माल देना चाहता है। तो वरासत के अंदर ये ईसार की बदगुमानी जो है इस ये भी मोतबर है, लिहाजा उसको माल नहीं मिलेगा वारिस को, वारिस के लिए वसीयत नाफिज नहीं होगी। ये माना फातु बी रफिल इरसी तोहमतुल ईसारी, बस एतबार किया जाएगा वरासत के अंदर तरजीह देने की तोहमत का। व अम्मल हिबतु वल वसीयतु फलिमा मर्रा, बाकी हिबा और वसीयत जो है वो तो उस वजह से जो गुजर गई, जो पिछले मसले में हमने बयान किया था भाई कि वसीयत का एतबार कब करते हैं, मौत के वक्त। और मौत के वक्त तो ये बेटा मुसलमान हो चुका है, वारिस बन रहा है, तो ये वसीयत किसके लिए हुई, वारिस के लिए। तो और वारिस के लिए तो वसीयत सही नहीं, और नीज हिबा भी सही नहीं, इसलिए क्योंकि ये हिबा जो है ये भी किसके दर्जे में है, वसीयत के दर्जे में है। तो जैसे यहां वसीयत सही नहीं तो हिबा भी सही नहीं। ये माना है, कहते हैं वह अम्मल हिबतु वल वसीयतु फलिमा मर्रा, बाकी हिबा और वसीयत तो उस वजह से जो गुजर गई, यानी उस वजह से वो सही नहीं। फकदा इनकान अली बनु अब्दन औ मुकातबन, ये तो था बेटा मुसलमान नहीं था फिर मुसलमान हो गया, और मतन में तो गुलाम होने का भी जिक्र था, अब वो भी जिक्र कर रहे हैं। फकदा इसी तरह है इनकान अल इब्नु अब्दन औ मुकातबन, अगर बेटा जो था वो गुलाम था या मुकातब था, फआतका तो फिर वो आजाद हो गया, तो भी मसला इसी तरह है। लिमा बैयन्ना, उस वजह से जो हमने बयान कर दी। وصح هبه مقعد ومفلوج واشل ومسلول من كل ماله ان طالت مدته ولم يخف موته والا فمن ثلثه। सूरत मसला ये, एक अपाहज या माजूर शख्स है, माजूर है भाई, टांगों से माजूर है। देखो यहां लफ्ज आ रहा है मुकअद, मुकअद कहते हैं जो टांगों से माजूर हो, चल फिर नहीं सकता, वो है मुकअद। अपाहज भाई अपाहज, मफलूज, मफलूज वो शख्स जिसको फालिज हुआ हो, जिसके जिस्म का कुछ हिस्सा मफलूज है, हरकत नहीं कर सकता। उमूमन जैसे फालिज होता है, एक हाथ और पांव क्या हो जाते हैं, शल हो जाते हैं, वो हरकत नहीं कर सकते भाई। अल्लाह हर मरज से हम सब की हिफाजत फरमाए भाई। वह अशल, अशल कहते हैं वो शख्स जिसका हाथ शल हो जाए, हरकत न कर सके, उसको क्या कहते हैं, अशल भाई, लाम मुशद्दद है अशल। और मसलूल, मसलूल वो आदमी जिसको सिल की बीमारी हो, सीन और लाम मुशद्दद है सिलुन, सिल की बीमारी जिस शख्स को हो उसको मसलूल कहते हैं। बात समझ में आ रही है? ये अमूमन गालिबन ये जो टीबी की बीमारी है, आजकल तो टीबी काबिल इलाज बन गया है, इलाज हो जाता है। पहले जमाने में जिसको टीबी का मरज हो जाता था वो बेचारा ये जो सांस की बीमारी होती है, खांसता रहता है, तकलीफ में रहता है और सूख कर कांटा बन जाता है और माजूरों की तरह बिस्तर पर सारा दिन पड़ा रहता है, बमुश्किल हरकत करता है, बैतुल खला वगैरह तक भी ले जाना हो बड़ी मुश्किल से उसको लेकर जाते, और तो ये मसलूल है, ये जो सिल की बीमारी वाला। तो सूरत मसला ये कि किसी अपाहज ने या मफलूज ने या शल हाथ वाले ने या किसी सिल की बीमारी वाले ने किसी के लिए वसीयत कर दी निस्फ माल की, सुलुस की नहीं की, निस्फ की, ये तो अब सुलुस से जायद है, तो क्या वसीयत नहीं की, हिबा किया, क्या किया, हिबा किया, तो उसने कुल माल में से हिबा किया कि मसलन इसको मेरा आधा माल दे दो, तो क्या ये उसका हिबा नाफिस कर देंगे? कहते हैं देखेंगे कि ये मौत के करीब है या नहीं, अगर मौत के करीब है मालूम हो ये मरजुल मौत है, फिर नहीं देंगे, फिर सुलुस में ही नाफिस करेंगे, जैसे पीछे मसले में जिक्र हुआ कि हिबा भी किसके दर्जे में है, वसीयत के दर्जे में, जब मरजुल मौत में हो तो। और अगर उसके बाद भी ये बड़ा अरसा जिंदा रहता है, मौत की तरफ जाने के इसके आसार नहीं है, एक तो ये है ना बीमार है, आहिस्ता आहिस्ता रोज उसकी हालत थोड़ी थोड़ी बिगड़ती जा रही है, बिगड़ती जा रही है, हर दो चार दिन बाद अंदाजा होता है इसकी हालत और बिगड़ चुकी है, इसकी हालत और, तो ये जो अगर ऐसी हालत है मालूम हुआ ये मरजुल मौत है, और अगर वैसे ही ये बीमारी है और अरसे से बिस्तर पर पड़ा रहता है लेकिन हालत एक जैसी बरकरार है, ज्यादा बिगड़ नहीं रही, तो फिर मालूम हुआ ये सेहत के अंदर ये काम कर रहा है, और हालत सेहत में तो निसब से ज्यादा भी वो माल किसी को देना चाहे तो दे सकता है, तो कुल माल के अंदर भी उसका हिबा वगैरह सही हो जाएगा, सुलुस का एतबार करने की जरूरत नहीं है। ये माना है वसहा हिबा तुम मुकादिन, और सही है हिबा मुकाद यानी अपाहज आदमी का, वह मफलूज इन, और इसी तरह मफलूज आदमी का हिबा भी सही है, वह अशल्ला, और इसी तरह वो आदमी जिसका हाथ शल हो, खुश्क हो चुका हो, वो हरकत ना कर सकता हो, उसका हिबा भी सही है, वह मसलूल इन, और मसलूल का हिबा भी सही है, मिन कुल्ली माली ही, उसके सारे माल में से, यानी सुलुस नहीं बल्कि कुल माल में से हिबा सही है, जितना भी देना चाहे, निसब देना चाहे, दो सुलुस देना चाहे, सारा देना चाहे, ये सारे माल में से इनका हिबा सही है, इन तालत मुद्दतुहु, अगर इनकी मुद्दत क्या हो जाए, लंबी हो जाए, वलम युखफ मौतुहु, और खौफ ना हो उसके मरने का, वह इल्ला, और अगर ऐसा ना हो कि मुद्दत लंबी नहीं है और मौत का खौफ है, तो फिर फमिन सुलुसी ही, तो फिर इनका हिबा सुलुस में से होगा, वह इनिजता मातिल व साया कुद्दिमल फर्ज व इन अखरा। सूरत मसला ये, एक शख्स ने कई वसीयतें कर दी, मसलन उसने ये भी कहा कि मेरे पर हज फर्ज था वो मैंने नहीं किया, मेरी तरफ से हज भी करवा देना मेरे माल में से, और मेरे जिम्मे इतनी जकात बाकी है वो जकात भी अदा कर देना, और जैद को भी 10 लाख रुपए दे देना, और फला मदरसे के अंदर भी एक कमरा तामीर करवा देना, और इस तरह उसने कई वसीयतें की, और सुलुस से ये सारी पूरी नहीं हो रही, अगर तो सारी पूरी होती है फिर तो सारी पूरी करेंगे, फिर तो इश्काल ही कोई नहीं, लेकिन सुलुस थोड़ा है इनसे सारी वसीयतें पूरी नहीं हो सकती, तो कहते हैं जो फराइज हैं उनको मुकद्दम कर देंगे नवाफिल पर, मसलन हज फर्ज था, जकात देना फर्ज थी, इनको मुकद्दम करेंगे और ये दोनों अदा कर देंगे, और बाकियों को मुअख्खर कर देंगे, अगर उनके लिए माल बचा तो करेंगे वरना नहीं करेंगे, और अगर उसने जो वसीयतें की हैं वो सब एक ही दर्जे वाली हैं, मसलन उसने कहा मेरी तरफ से हज भी करवा देना और जकात भी अदा कर देना मेरी तरफ से, तो अब ये दोनों चीजें फर्ज हैं लेकिन दोनों सुलुस से नहीं हो सकती, तो फिर कहते हैं जो उसने मुकद्दम जिक्र किया है उसको पहले करवा दो और दूसरे नंबर वाले को फिर छोड़ दो अगर वो नहीं हो सकता, बात समझ में आ रही है, और या अगर उसने नफल सारी वसीयतें की, मसलन मेरे माल में से फला मदरसे के अंदर भी एक कमरा बनवा दें, फला के अंदर भी एक कमरा बनवा दें, फला मदरसे में भी एक कमरा बनवा दें, या जैद को भी 10 लाख दे दें, या बकर को भी 20 लाख दे दें, कई वसीयतें की लेकिन एक भी इनमें से फर्ज नहीं है, सब तबर्रुआत हैं भाई, फिर कहते हैं इस सूरत में अगर सारे पूरे हो सकते हैं फिर तो सारे करेंगे, लेकिन हम उसकी बात नहीं कर रहे। अगर सारे पूरे नहीं हो सकते और सब एक ही दर्जे की हैं, फर्ज और नफल का फर्क नहीं है उनमें, तो फिर जिसको उसने पहले जिक्र किया है उनको पूरा करवाते जाओ जितनी उसमें से पूरी हो सके। तरतीब समझ में आ गए। कहते हैं वह इनी जितमातिल वसाया, अगर जमा हो जाएं कई वसीयतें, खुद दिमल फर्जु व इन आखरा, तो फर्जों को मुकदम किया जाएगा, व इन आखरा अगरचे उसने उनको मुअख्खर जिक्र किया हो, व इन तसावत कुवतन, और अगर वो वसीयतें बराबर हैं कुवत के एतबार से, इन्हें सारे फर्ज हैं या सारे नफल हैं, तो खुद दिमा मा कदमा, तो उसको मुकदम करेंगे जिसको उस वसीयत करने वाले ने मुकदम किया था। अयनिजतमाल वसाया, अगर कई वसीयतें जमा हो गईं, फजाक अनहा सुलुसुल माली, जाका का माने तंग हो जाना, फजाक अनहा सुलुसुल माली, तो उससे सुलुस माल तंग हो गया, यानी उसमें ये सारी नाफिज नहीं हो सकती। फ इनका न बाजुहा फर्जन व बाजुहा नफलन, कुद्दिम अल फर्जु, अगर इनमें से बाज वसीयतें फर्ज की हैं और बाज जो हैं नफल हैं, तो कुद्दिम अल फर्जु, तो फर्ज को मुकदम किया जाएगा, उनको अदा कर देंगे। व इनका न कुल्लुहा फराइजु औ कुल्लुहा नवाफिलु, और अगर वो सारे एक दर्जे के हैं, यानी कि सारे के सारे फराइज हैं या सारे नवाफिल हैं, तो कुद्दीमा, तो मुकदम कर दिया जाएगा, मा कद्दम अल मूसी, जिनको मूसी ने मुकदम किया था, जिसको उसने पहले जिक्र किया है, तो उनको नाफिज कर देंगे। फ इन औसा बिहजिन ओ हिजान हु राकिब मिन बलदिही इन बलगा नफकत हु दालिक। सूरत मसला ये, एक शख्स ने वसीयत की कि मेरे मरने के बाद मेरे माल में से हज करवा देना। उसने वसीयत क्या की कि मेरी तरफ से हज करवा देना, हज करवा देना। तो याद रखिए, इस सूरत में हज जो है इसी के शहर से करवाया जाएगा, जिस शहर का यह रहने वाला था, इसी शहर से किसी हाजी को भेजा जाएगा, और सवारी का इंतजाम करके, सवारी का इंतजाम, यानी अगर इतना माल है कि सवारी का इंतजाम करके हाजी को भेजा जा सकता है इसी शहर से, तो इसी शहर से भिजवाया जाएगा जहां इस आदमी, जहां ये रहता था। और अगर यहां से नहीं हो सकता सवारी पर हज, तो जहां से हज हो सकता है वहां से करवा देंगे। मसलन थोड़े पैसे हैं तो मक्का के करीब किसी शहर से किसी आदमी को तैयार करके वहां से उसको हज करवा देंगे, तो फिर खर्चा कम होगा, उसमें वो हज हो जाएगा। तो कहते हैं फईन औसा बिहजिन, अगर किसी शख्स ने वसीयत की हज के बारे में, ओ हिज्जा अनहु, अहज्जा का माना होता है किसी को हज पर भेजना, अहज्जा जैदन, उसने जैद को हज पर भेजा, तो ये मजहूल पड़ेंगे, तो ओ हिज्जा अनहु, तो उसकी तरफ से हज पर भिजवाया जाएगा, यानी हज करवाया जाएगा उस मूसी की तरफ से, राकिबन, किस तरह, सवार करके। भाई सवारी की कैद क्यों आप लगा रहे हैं? भाई वजह ये, क्योंकि हज उसी पर फर्ज है जिस पर इस्तेतात हो, और इस्तेतात हज की किसके साथ है, जाद और राहिला दोनों होने चाहिए भाई, खर्चा भी हो और सवारी भी हो, क्योंकि सैकड़ों मील का सफर तय करके जाना है, इस्तेतात में क्या जरूरी, खर्चा भी हो और सवारी भी हो भाई, तो वो तो हज की इस्तेतात में वैसे ही जरूरी है, तो हज करवाया जाएगा उसकी तरफ से, राकिबन, सवार करके, मिन बलदी ही, उसी शख्स के शहर से, इन बलगा नफकतुहु जालिका, अगर वो खर्चा जो है वो पहुंचता हो उस तक, यानी सवारी का इंतजाम हो सकता है उसी शहर से, व इल्ला, और अगर ऐसा ना हो, खर्चा कम हो, फमिन हैसु तबलुगु, तो फिर जहां से वो पहुंच सके, जहां से सवार होकर कोई आदमी पहुंच सके, यानी मक्का के किसी करीब वाले शहर से हज करवा देंगे। फइन माता हाजुन फी तरीके ही, सूरत ये, एक शख्स हज के लिए चला और रास्ते में उसका इंतकाल हो गया, और इंतकाल से पहले उसने वसीयत कर दी कि मेरी तरफ से हज करवा देना, तो कहते हैं अब हज कहां से करवाएंगे, जहां उसका इंतकाल हुआ वहीं से हज करवाएंगे, फिर तो खर्चा कम आएगा, आधा फासला तो वो तय कर चुका है, या उसी के शहर से जहां वो रहता था यहां से किसी को भेजें सवारी के साथ, तो फिर तो खर्चा ज्यादा आएगा। तो इमाम आजम अबू हनीफा रहमतुल्लाह फरमाते हैं کہ اسی کے شہر سے حج کروایا جائے گا. اگر خرچہ اتنا ہے, اگر اتنا خرچہ نہیں پھر جہاں سے بھی کروا دو, جہاں سے خرچہ پورا ہوتا ہے وہاں سے حج پہ بھجوا دو, کسی کو حج کروا دو. جبکہ صاحبین فرماتے ہیں کہ اس نے وصیت کی ہے راستے میں, تو لہذا جہاں اس کا انتقال ہوا اسی شہر اسی بستی سے کسی کو بھجوا کر حج کروا دیا جائے گا. بات سمجھ میں آ گئی؟ فَإِن مَاتَ حَاجٌّ فِي طَرِيقِهِ, اگر حج کرنے والا مر گیا حج کے راستے میں, وَأَوْصَى بِالْحَجِّ عَنْهُ, اور اس نے وصیت کی اپنی طرف سے حج کرنے کی, يُحَجُّ مِن بَلَدِهِ, تو حج کروایا جائے گا اس کے شہر سے ہی. اَي يُحَجُّ مِن بَلَدِهِ عِنْدَ أَبِي حَنِيفَةَ رَحِمَهُ اللَّهُ إِن بَلَغَ نَفْقَتُهُ ذَلِكَ, حج کروایا جائے گا اسی کے شہر سے امام اعظم ابو حنیفہ رحم اللہ کے نزدیک اگر اس کا خرچہ اس تک پہنچتا ہے. وَإِلَّا فَمِنْ حَيْثُ تَبْلُغُ, اور اگر ایسا نہ ہو تو جہاں سے وہ پہنچتا ہے یعنی وہ خرچہ پورا ہوتا ہے وہاں سے بھیجیں گے. وعندہما, اور صاحبین کے نزدیک, یحج من حیث ماتا, کہ حج کروایا جائے گا من اسی جگہ سے جہاں وہ مرا ہے. وَإِن لَمْ تَبْلُغِ النَّفَقَةُ ذَلِكَ فَمِن حَيْثُ تَبْلُغُ, اور اگر وہاں سے جو ہے وہ خرچہ نہیں پہنچتا اس تک, خرچہ پورا نہیں ہوتا, فَمِن حَيْثُ تَبْلُغُ, تو جہاں سے خرچہ پورا ہوتا ہے وہاں سے حج کروا دیں گے. بات سمجھ میں آ گئی؟ چلیے بس, بہذا هو المرام, واللہ اعلم بحقیقت الکلام.